आज म जुन वचन ल्याउँदैछु तपाईँलाई मैले गएका केही हप्तादेखि नै हाम्रो अगुवाहरूको क्लासमा र यसमा पनि योहन्नाको सुसमाचार 17 अध्यायबाट अनि मैले तपाईँलाई सिकाइराखेको छु अनि मलाई आशा छ तपाईँलाई परमेश्वरको वचनबाट परमेश्वरले बोल्नु भएको अनुभव हुन सकेको होस्। जब तपाईँ परमेश्वरको चरणमा जानुहुन्छ र तपाईँको कान खुला छ, जसरी सामुएललाई एलियाले भनेको हुन्छ, एलीले तपाईँको दास तयार छ बोल्नुहोस् प्रभु भनेर भन्, त्यसपछि परमेश्वरले तँलाई भन्नुहुन्छ अनि त्यसै गर्छ ऊ सानो अवस्थामा। अनि हामी देख्दछौँ कसरी सामुएलसँग परमेश्वर बोल्नुहुन्छ अनि सामुएल एउटा भविष्यवक्ता परमेश्वरले अचम्म प्रकारले प्रयोग गर्नुहुन्छ। तपाईँलाई थाहा छ दाउदलाई राजा चुन्ने काम सामुएलले गरेको हुन्छ, होइन? अनि इजरायलीको इतिहासमा सामुएलको धेरै कुराहरू हामी पढ्छौँ बाइबलमा, तर परमेश्वरको वचन उनले सुनेका थिए। सबभन्दा ठुलो कुरो आज तपाईँ र मलाई थाहा हुनुपर्ने चाहिँ के छ भने नि, यद्यपि हामीलाई कहिलेकाहीँ लाग्दैन, किनभने हामीले जे देख्छौँ त्यही कुरा मात्रै सोच्छौँ, र परमेश्वरले जे देख्नुहुन्छ त्यो फरक हुन्छ, कचोटि हामीलाई थाहा हुँदैन। तर तपाईँ र मैले जब विश्वासको आँखा खोलेर परमेश्वरमा भरोसा गर्दछौँ, परमेश्वरको आवाज हामी सुन्छौँ। अनि आज सानो त्यस्तै घटना तपाईँलाई यो वचन सिद्धिसकेपछि म बताउँछु, सायद तपाईँले सुन्नुभयो होला। अनि त्यस्तो कुराहरू अचम्मको होइनन्, किनभने परमेश्वर अचम्मको हुनुहुन्छ र उहाँले गरेका कामहरू सधैँ, अङ्ग्रेजीमा एउटा शब्द छ अमेजिङ भन्ने शब्द, सधैँ अमेजिङ छ परमेश्वरको कामहरू, सधैँ अमेजिङ छ। आजको विषय चाहिँ परमेश्वरको बोलावट योग्यको जीवन यापन गर्ने अथवा भक्तिको जीवन, अङ्ग्रेजीमा गडली लाइफ भन्छ। जस्तो जीवन परमेश्वरले हामीबाट चाहनु भएको छ, हामीले कसरी यो संसारमा जिउनु पर्छ, उहाँको योजना हाम्रो लागि के छ, त्यो प्रकारले जिउनलाई कसरी हामी सक्दछौँ, परमेश्वरको वचनबाट हामी त्यही कुरालाई हेर्ने प्रयास गर्छौँ आज। अनि तपाईँलाई मैले आज योहन्नाको सुसमाचारबाट, त्यसको 17:18-19 तपाईँलाई म पढ्न चाहन्छु। तिनीहरूलाई सत्यमा पवित्र गरिदिनुहोस्, तपाईँको वचन सत्य हो। जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यमा पवित्र पारियुन्। यो तिनवटा पदहरूद्वारा हामी हेर्नेछौँ, अनि अरू पदहरू पनि हामी हेर्नेछौँ, विशेष गरिकन कि परमेश्वरको वचन जो सत्य हो, यहाँनिर तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, येशु प्रभुको प्रार्थना। वास्तवमा बाइबलमा यो योहन्ना 17 अध्यायमा थुप्रै कुराहरू त्यहाँ भन्नुहुन्छ। अस्तिको चोटि तपाईँलाई मैले घरिघरि दोहोऱ्याइराखेको थिएँ, त्यो कुरा के हो भनेदेखि, येशु प्रभु संसारमा एउटा उद्देश्य लिएर आउनुभयो, परमेश्वरको उहाँले खटाउनु भएको काम पुरा गरेर परमेश्वरलाई महिमा गर्न। हामीले 17 अध्यायको 1-4 हेरेका थियौँ, अनि अन्य पदहरूमा पनि हामी हेर्दछौँ। वास्तवमा एकदमै ध्यान दिएर हामीले सुसमाचारमा हेऱ्यौँ भने येशु प्रभु संसारमा परमेश्वर पितालाई महिमा गर्न आउनुभएको थियो। अनि तपाईँलाई मैले घरिघरि यो कुरालाई दोहोऱ्याउँछु कि मण्डली यो संसारमा छ। हामी अस्ति हाम्रो के भन्छ अगुवाहरूको टिममा मैले बताएको थिएँ, तपाईँले पढ्नुभयो भने यो एफिसी 3 अन्तिममा हेर्नुभयो भने मण्डलीले द्वारा सदा सर्वदा महिमा होस् भनेको कुरा तपाईँले त्यहाँ पढ्नुहुन्छ सदा सर्वदा। त्यसकारण मण्डली जो यो संसारमा छ, मण्डलीको एउटै उद्देश्य परमेश्वरलाई महिमा गर्ने, मण्डलीको एउटै उद्देश्य परमेश्वरलाई महिमा गर्ने। अनि तपाईँलाई म त्यो पद पढिदिन्छु, अस्ति अघि मैले भन्नै लागेको पद त्यो चाहिँ के छ भनेदेखि 21:3, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। यहाँ के छ? उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। भनेको मतलब परमेश्वरको महिमा गर्ने एउटा मात्र मण्डलीको उद्देश्य हो। अनि तपाईँलाई मैले ख्रिस्चियनहरू अथवा मण्डलीको तिनटा उद्देश्य, 3 purpose सधैँ म भन्ने गर्छु। पहिलो पर्पस, परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, भनेको चाहिँ तपाईँ र मेरो जीवन, बोली, सोच, व्यवहार पवित्रतालाई प्रकट गर्नुपर्छ। अहिले भर्खरै पढेको पद, तपाईँको सत्यमा तिनीहरूलाई पवित्र पारिदिनुहोस्। सत्य चाहिँ तपाईँको वचन हो, त्यसैले यहाँ पवित्र पार्ने भन्ने कुराको जुन सम्बन्ध छ, पवित्र पार्ने भन्ने जुन कुरा छ त्यसको बारेमा हामीले आज अलिकति कुरा गर्छौँ। सो पहिलो उद्देश्य मण्डलीको लागि, अथवा मण्डली भन्ने बित्तिकै तपाईँले जहिले पनि आफैलाई राख्नुपर्छ, मण्डली कुनै भवन होइन, मण्डली भनेको एक एकजना विश्वासी जो नयाँ जीवन पाएको छ। त्यसैले आज एउटा कुरा तपाईँलाई छिचो लिएर भन्न चाहन्छु कि तपाईँ र मैले आफ्नो आत्मा मूल्याङ्कन गर्नु पर्यो, जाँच्नु पर्यो कि म साँच्चै येशूद्वारा नयाँ जीवन पाएको छु कि छैन, मैले मुक्ति पाएको छु कि छैन। यो कुरो तपाईँले आज जुन चाहिँ वचन हामीले हेर्छौँ, तपाईँले पक्का आँखा खोलेर, कान खोलेर प्रार्थनाको साथमा परमेश्वरको अगाडि यो वचन सुन्नुभयो भने तपाईँलाई थाहा हुन्छ तपाईँ साँच्ची नै परमेश्वरबाट बचाइएको हुनुहुन्छ कि हुनुहुन्न, पवित्र पारिएको हुनुहुन्छ कि हुनुहुन्न। सो पहिलो उद्देश्य परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, तपाईँले बोल्दा, तपाईँले सोच्दा, तपाईँले हिँड्दा, तपाईँले काम गर्दा, हरेक, यहाँसम्म कि धेरैचोटि हामीले कतिजना मान्छेहरूको बारेमा नराम्रो नियतले हामीलाई गर्छ, उसले जहिले पनि यस्तो गर्छ भनेर सोध्छौँ। म विचार गर्दाखेरि तपाईँ र म जो ख्रिस्टमा जीवन पाएका छौँ, धार्मिकतामा जिउँछौँ, तपाईँ र म चाहिँ जस्तो सुकै मान्छेहरूको अगाडि पनि उसलाई हाम्रो व्यवहार परमेश्वरको पवित्रताद्वारा हुन्छ। बुझ्नुहुन्छ? येशू प्रभुले के भन्नुहुन्छ? तिमीहरूलाई अरूले के गरोस् भन्ने इच्छा गर्छौ, तिमीहरूले त्यही गर। त्यसकारण कोही मान्छेले तपाईँलाई विश्वास गरोस्, तपाईँको बारेमा जहिले पनि राम्रो गरोस्, तपाईँलाई मद्दत गरोस्, तपाईँसँग सत्य बोलोस्, तपाईँलाई सहयोग पुऱ्याओस्, तपाईँलाई माया गरोस्, तपाईँको साथमा एक होस्, तपाईँ त्यो मान्छेसँग हुनुहोस्, त्यसलाई शङ्का नगरोस्। हामी के गर्छौँ भने मान्छेलाई शङ्का गरेर अलिकति नमनपर्ने, चिडिने खालका शब्दहरू बोल्छौँ, मान्छेलाई जज गरेर बोल्छौँ। तपाईँमा परमेश्वरको आत्मा र पवित्र वचनको काम हुन थाल्यो भने मान्छेले तपाईँलाई के गरोस् त्यो मतलब राख्दैन। वास्तवमा तपाईँले त्यो मान्छेप्रति धार्मिकतामा व्यवहार गर्नुहुन्छ, अनि त्यो मान्छे तपाईँलाई दुःख दिन खोज्दा खोज्दै पनि तपाईँको धार्मिकता उसको अगाडि टड्काएर हुन्छ। तपाईँले परमेश्वरको पवित्रता त्यहाँ प्रतिबिम्ब गर्नुहुन्छ। प्रियहरू, तपाईँ र म ख्रिस्टको ज्योतिहरू हौ, यो त भित्रदेखि आउँछ। हामी फेरि अन्धकारलाई नै अभ्यास गरेर पुरानो जीवनमा जिउँदैन। प्रियहरू, यही कुरो तपाईँले प्रष्ट बुझ्नुपर्छ। यस्ता व्यक्तिहरू मात्रलाई ख्रिस्चियन भनिन्छ जसले येशूको स्वभावलाई पछ्याउने निर्णय गर्छ। तर तपाईँ र म सबै कुरालाई मिसाएर ख्रिस्चियन भनेर विचार गर्छौँ, होइन। अन्धकारलाई प्रेम गर्नेहरू परमेश्वरको हुन सक्दैन। जसले पाप गर्छ, जसले झुटा बोल्छ, जसले गलत कुराहरू मान्छेलाई दुःख दिने कामहरू, मान्छेको बारेमा विरोध गर्ने कामहरू, मान्छेलाई डाढ गर्ने, मान्छेलाई भत्काउने, उनीहरूको खुट्टा तान्ने प्रियहरू हो, यो हुन सक्दैन। यो परमेश्वरको शरीरमा त्यो अङ्ग जीवित हुन सक्दैन। यो कुरो तपाईँलाई क्लियर वचनमा छ, तर तपाईँ र मैले वचन नपढेको कारणले हामी बुझ्दैनौँ। त्यस कारण यहाँनिर येशु प्रभुले गरेको प्रार्थना मैले त्यो अघि सिधाउँछु। पहिलो चाहिँ पवित्रतालाई प्रतिबिम्ब गर्ने, दोस्रो चाहिँ परमेश्वरको महिमा प्रकट गर्ने। परमेश्वरको, जब परमेश्वरको पवित्रता प्रकट हुन्छ, उहाँको तरिकाबाट काम हुन्छ, उहाँको ज्योति हाम्रो जीवनदेखि चम्कन्छ, के हुन्छ? परमेश्वरको महिमा हुन्छ। उहाँले इच्छा गरे अनुसार जब तपाईँ जिउन थाल्नुहुन्छ, तपाईँको शरीर, तपाईँको क्रियाकलाप, तपाईँको चर्तिकलाहरू, तपाईँको चरित्रहरू जब येशूको जस्तो हुन्छ नि, मान्छेले येशूको महिमा देख्दछ। त्यसरी हामी परमेश्वरको महिमा गर्छौँ। अनि हामीलाई थुथु गर्नेहरूलाई पनि हामी थुथु होइन कि, हामी उनीहरूलाई माया गर्छौँ, उनीहरूले हामीबाट माया पाउँछ, न्यानोपन पाउँछ। येशू प्रभुलाई याद गर्नुहोस् त, उहाँले भनेका शब्दहरू विचार गर्नुहोस् त, दाहिने गालामा थाप्नेलाई देले गाला था पनि देऊ, दौरा माग्नेलाई कोट पनि देऊ, 2 किलोमिटर कसैले लान खोज्छ भने 4 किलोमिटर पनि गइदेऊ। यो के भने, मान्छेहरूले गलत गर्न खोज्दा पनि सहनु पर्ने धीरज, प्रेम, प्रेमले सहन छ, क्षमा दिन्छ, यो परमेश्वरको स्वभाव हो। त्यसले दोस्रो चाहिँ उहाँको महिमा प्रकट गर्ने, अनि अन्तिम तेस्रो चाहिँ मण्डलीको काम उद्देश्य उहाँको लागि गवाही बन्ने। तपाईँ जब परमेश्वरको निम्ति चम्कनुहुन्छ, तपाईँ पवित्रतालाई प्रतिबिम्ब गर्नुहुन्छ, त्यसले के गर्छ? ख्रिस्टको गवाही दिन्छ, किनभने त्यहाँ ख्रिस्ट झल्किनुहुन्छ, उहाँको स्वभाव देखिन्छ, तपाईँ ख्रिस्टको चेला भनेर थाहा हुन्छ। येशू प्रभुले जब तिमीहरू एकअर्कालाई मैले तिमीहरूलाई गरेको जस्तो प्रेम गर्छौ, मानिसहरूले जान्ने छन् कि तिमीहरू मेरो चेलाहरू हौ, र स्वर्गमा हुनुहुने पिताको महिमा गर्छन्। एकअर्कामा झगडा, तितोपना, कुराकाट, खुट्टा तान, कहिले पनि मिल्दै नसक्ने, जहिले पनि खाली कुरा गरेको छ, त्यस्तै कुरा गरेको छ, कहिले काहीँ के हुन्छ भने नि, तपाईँलाई म भन्छु, तपाईँहरू जो कुरा गर्नुहुन्छ, कुरा नगर्नुहोस्। मुखमा निक्लिनुभन्दा पहिला यो आवश्यकता छ कि छैन, सही कुरा गर्न थाल्यो भने, याकुबमा पावलले के अरे याकुबले भनेको कुरा सुन्यो भने, बोल्नुमा धिमा, सुन्नुमा छिटो हुन थाल्यो भने, आफ्नो जिब्रोलाई लगाम लगायो भने, तपाईँले परिवर्तन देख्नुहुन्छ। प्रियहरू, तपाईँ र म ख्रिस्टको लागि गवाही बन्ने, यो तिनवटा कुरा हुन्छ। अनि त्यो तिनटै कुरा कसरी हुन्छ? जब तपाईँ र ममा परमेश्वरको बोलावट योग्यको जो जीवन हुन्छ, वर्दी अफ कलिङ, लिभिङ आवर लाइफ वर्दी अफ कलिङ, बोलावट अनुसारको जीवन, हामी कस्तो प्रकारको कामको लागि बोलाइएको छौँ, त्यस्तो प्रकारको जीवन जिउने कुरा, तपाईँको सत्यताद्वारा येशू प्रभुले प्रार्थना गर्नुहुन्छ पितासँग, तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्, तपाईँको वचन सत्य हो। यहाँनिर अर्को अनुवादमा यसरी लेखेको छ, त्यहाँ पवित्र गर्ने भनेको चाहिँ सेवाको लागि तयार गर्ने, सत्यमा पवित्र पारिदिनुहोस् भन्ने जुन शब्द छ, अर्को अनुवादमा सत्यमा तिनीहरूलाई आफ्नो सेवामा राख्नलाई तयार पार्नुहोस् भनेको मतलब, पवित्र गर्ने कुरा भनेको दुईटा अर्थ लाग्छ खासमा, पवित्र हुने कुराको अर्थ दुईटा लाग्छ। युहन्ना 17:19 हामीले भर्खरै पढ्यौँ, तिनीहरूले सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर मैले पनि आफ्नो जीवन तपाईँलाई सुम्पिएको छु। माथि हामीले के पढेको थियौँ, तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्। येशू प्रभुले के भन्नुभयो, उनीहरूको खातिर म आफैलाई पवित्र पार्दछु। त्यो पवित्र पार्ने, यो पवित्र भन्ने जो शब्द छ, यसको खास ग्रिकमा जुन शब्द छ त्यसको खास अर्थ हामीले बुझ्नुपर्छ। कता कता हामीले पवित्र भन्दा बित्तिकै अपवित्र नभएको भन्ने अर्थ त बुझिहाल्छौँ, पवित्र भएको, सिद्ध भएको, शुद्ध भएको। कुनै कुराको खोट नभएको त्यो कुरो एउटा हो, त्यहाँ अर्को कुरा पनि छ। त्यो अर्को कुरा चाहिँ अलग गरिएको, अनि यहाँनिर अलग गरिएको भन्ने माने पनि लाग्दछ, दुइटै माने लाग्दछ। त्यसकारण तपाईँलाई मैले यहाँ भन्दाखेरि तिमीहरू यो 19 पदमा तिमीहरूको खातिर म आफैलाई पवित्र पार्दछु भन्ने शब्दमा यसु यो अर्को अनुवादमा नेपालीमै यहाँनिर के लेखेको छ, तिनीहरूले सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर मैले पनि आफ्नो जीवन तपाईँलाई सुम्पेको छु, सुम्पदैछु। यसु प्रभुले के भन्नुहुन्छ, उहाँले आफ्नो जीवन परमेश्वरमा सुम्पनु भएको छ, त्यो के को बारेमा कुरा गर्नुभयो, बलिदानको बारेमा। दुईटा कुरा छ उहाँले सुम्पिने कुरा, एउटा कुरा भेटी, अर्को कुरा बलिदान, क्रुसको बलिदान। उहाँले क्रुसमा बलिदान हुनुभएको, अघि हामीले एउटा कोरसमा गाउँदै थियौँ, क्रुसको बलिदानमा रगत बगाउनु भयो, पापलाई हटाएर हामीलाई बचाउनु भयो, पुनरुत्थानमा विजय भएर हामीलाई विजयको जीवन दिनुभयो। वास्तवमा यो कोरसमा एकदमै महत्त्वपूर्ण सुसमाचारको कुरा छ। तर तपाईँ र म यो ख्रिस्टले क्रुसमा बलिदान भएर हामीलाई बचाएको, पापलाई हटाएको, अब हामीलाई फेरि उनीहरू उहाँको पुनरुत्थानको जीवनमा विजयी बनाएको कुरालाई राम्रोसँग हृदयमा विचार गऱ्यौँ भनेदेखि तपाईँ र म पापमै रहेको मान्छे हुँदैन, हामी पाप छोडेका मान्छेहरू पवित्र भन्दाखेरि कुनै पनि व्यक्तिप्रति परमेश्वरको दृष्टिकोण जस्तै दृष्टिकोण तपाईँ र मेरो आउँछ, किनभने हाम्रो हृदयमा पवित्र आत्मामा येशु प्रभु आएर बस्नुहुन्छ। क्रिस्चियन भनेको चाहिँ ख्रिस्टलाई हृदयमा राखेको व्यक्तिहरू, यो जहिले पनि हामीले बुझ्नुपर्छ। तपाईँलाई छिटो छिटो आज बताउन चाहन्छु, अनि ध्यान दिएर सुन्नुहोस्, अनि तपाईँलाई यो पवित्रताको बारेमा, परमेश्वरको वचन सत्यताको बारेमा कुरा गर्दै गर्दाखेरि यहाँनिर पवित्र हुने कुरा दुईटा कुरा तपाईँलाई मैले भने, पछि पनि यसको कुरा आउँछ। पहिलो कुरा चाहिँ शुद्ध हुने, अशुद्ध नहुने, दाग नलागेको हुने, सफा हुने एउटा कुरा भयो। अर्को कुरा चाहिँ कुनै सेवाको लागि तयार हुने, अनि हामी परमेश्वरको सेवाको लागि तयार हुनलाई येशूको बलिदान, येशूले आफैलाई सुम्पिनु भएको उहाँको बलिदान, उहाँले रगत बगाउनु भएको कारणले अब उहाँको धार्मिकता लिएर हामी परमेश्वरको सेवाको लागि शुद्ध हुन्छौँ, हामी तयार हुन्छौँ, हामी अलग हुन्छौँ। अर्को कुरो, येशू प्रभुले आफैलाई परमेश्वरले योजना बनाउनु भएको सारा मानिसहरूको पापको लागि बलिदान हुने, संसारमा मानिस भएर जन्मने, यो परमेश्वरले खटाउनु भएको कामको लागि उहाँले आफैलाई पवित्र गर्नुभयो, भनेको मतलब आफैलाई अलग गर्नुभयो। यो पवित्रको अर्को शब्द अलग गर्नु, काटेर छुट्याउनु जस्तै। अर्को चाहिँ ख्रिस्ट भन्ने शब्द पनि कन्सेक्रेसन भन्छ अङ्ग्रेजीमा, अभिषेक गरिएको, त्यो अलग गरिएको कुनै विशेष काममा। त्यसकारण ख्रिस्टको बलिदानले तपाईँ र मलाई परमेश्वरको वचनद्वारा आज के गर्छ, एउटा चाहिँ शुद्ध बनाउँछ, सफा बनाउँछ, अर्को चाहिँ परमेश्वरको कामको लागि तयार गर्छ, अलग गर्छ। जसरी येशु ख्रिस्ट परमेश्वर पिताको कामको लागि आफैलाई पवित्र गर्नुभयो, मतलब अलग गर्नुभयो, पूर्ण रूपमा आफ्नो सम्पूर्ण जीवन त्यो काममा लगाउनु भयो र पुरा गर्नुभयो, तपाईँ र म जसले ख्रिस्टलाई विश्वास गर्छौँ, परमेश्वरले येशूद्वारा दिनुहुने कामको लागि हामी पवित्र हुने एउटा कुरा हो, शुद्ध हुने। अर्को कुरा चाहिँ हामीलाई खटाएको काम गर्नलाई पूर्ण रूपमा आफैलाई अलग गर्ने, बुझ्नुहुन्छ यो दुईटा कुरा, तपाईँ र म आफैलाई अलग गर्ने, यो कुरा एकदम प्रष्टसँग बुझ्न जरुरी छ। अनि यहाँनिर परमेश्वरको वचनले पवित्र गर्ने कुराको सम्बन्धमा विचार गर्दाखेरि चाहिँ सत्यको कुरा विचार गर्दाखेरि तपाईँलाई युहन्नाको सुसमाचार 8:31-32 पद मलाई पढ्नु मन लाग्यो। यहाँ येशू प्रभुले के भन्नुहुन्छ भने, येशूले उहाँमाथि विश्वास गरेका यहुदीहरूलाई भन्नुभयो, 31 पद पढ्दैछु, युहन्ना 8:31, तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ, तब तिमीहरूले सत्यलाई चिन्ने छौ अनि सत्यताले तिमीहरूलाई स्वतन्त्र तुलाउने छ। यहाँनिर अघि येशु प्रभुले योहन्ना 17:17 के छ, तपाईँको सत्यद्वारा यिनीहरूलाई पवित्र पारिदिनुहोस्। यहाँनिर के छ, परमेश्वरको वचनमा रहिरह्यो भनेदेखि हामीले सत्य जान्नेछौँ, चिन्नेछौँ, परमेश्वरको वचनको मतलब चिन्नेछौँ, परमेश्वरको कुरा चिन्नेछौँ, अथवा वचन भन्दा येशु प्रभु आफै। वास्तवमा तपाईँ र मेरो दर्शनको मुख्य कुरा भनेको येशु ख्रिस्ट, तपाईँ र मेरो अल्टिमेट गोल भनेको येशुलाई भेट्नु अघि बदलिँदै बदलिँदै पवित्रीकरण, सेङ्क्टिफिकेसन भन्छ अङ्ग्रेजीमा। दिनदिनै हामी येशु जस्तै हुँदै जान्छौँ, एक दिन हामी येशुलाई भेट्दाखेरि हामी उहाँ जस्तै हुन्छौँ, मतलब हामीमा पाप, अधर्म, दुष्टता, यो सबै कुरा हट्छ। तर कतिजना, फेरि पनि म सम्झाउँछु, विश्वास गरेको कति वर्ष भइसक्यो, तपाईँले बप्तिस्मा लिनुभयो, बाइबल बोक्नुभयो, चर्च जानुभयो, सायद प्रचार पनि गर्न सक्नुहुन्छ, कुराकानी सब जाने छ, के तपाईँ पवित्र हुनुभयो, शुद्ध हुनुभयो, के परमेश्वरले तपाईँको पाप हटाउनु भयो, के तपाईँ आफैले पश्चाताप गर्नुभयो? कुनै पनि बेला जागृति पश्चाताप बढाउँछ, पश्चाताप बाटो बदल्ने कुरा हो, पुरानो कुरा बितेको हुन्छ प्रियहरू। अनि यहाँनिर योहन्ना 8:32 कुरा के छ भने, तिनीहरूले सत्यलाई चिन्ने छौ अनि सत्यले तिमीहरूलाई स्वतन्त्र तुलाउने छ। यहाँनिर स्वतन्त्र हुने कुरा भनेको चाहिँ पापबाट र शैतानको शक्तिबाट, सम्पूर्ण कुराहरूबाट स्वतन्त्र। त्यसैले यो मुक्ति अथवा उद्धार अथवा स्याल्वेसन जो भन्छ, त्यसभित्र यो स्वतन्त्र हुने कुरा पनि छ। तपाईँ र म जब अनन्त जीवन पाउँछौँ, अझम मरी कहिल्यै नमर्ने जीवन, त्यति मात्र होइन, परमेश्वरको वचन अथवा येशु प्रभुलाई नजिकबाट हामीले चिनेको कारणले, उहाँको ज्ञान पाएको कारणले हामी के हुन्छौँ, पापमाथि र शैतानको शक्तिमाथि विजय हुन्छौँ, हामी स्वतन्त्र हुन्छौँ, तिनीहरूले हामीलाई छुन सक्दैन। यदि तपाईँ र मेरो विश्वास वास्तवमा परमेश्वरमा छ भनेदेखि यी कुराहरूबाट पनि हामी स्वतन्त्र हुन्छौँ। अझै हामी अन्धकारमा चल्दैनौँ, अझै हामीमा डाह यस्तो खालको मोह, यस्तो खालको लोभ, यस्तो खालको गलत पाप कर्महरू हुँदैन प्रियहरू। त्यही कुरो सबभन्दा महत्त्वपूर्ण हो। मण्डलीमा सबभन्दा ठुलो समस्या पाप नै हो। मानिसहरूको बिचमा एकअर्कामा मुटाप किन हुन्छ? पाप। उसले पाप त्याग्यो भने एकअर्कालाई अँगालो मार्छ, किनभने त्यहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ आनन्द हुन्छ, त्यहाँ त सहनशील हुन्छ, त्यहाँ त नम्रता हुन्छ प्रियहरू। स्वार्थ बिनाको कुरा जहिले पनि विनम्र हुन्छ, स्वार्थ सँगैको कुरा पाप हुन्छ प्रियहरू। यो स्वार्थ सबै शैतानबाट आउने एउटा एउटा स्वभाव हो। वास्तविक सत्य के हो हामीलाई बताउने पुस्तक, वास्तवमा संसारमा एउटै पुस्तक छ, त्यो के हो? बाइबल। हामीलाई सेल्फ हेल्प भन्ने धेरै किताबहरू हुन्छन्, तर तपाईँ र मेरो आत्मिकी उत्थानको लागि, स्वतन्त्रताको लागि, हामीले सत्यता जान्नको लागि, पक्का ज्ञान दिनको लागि बाइबल नै एउटा पुस्तक हो, जो तपाईँ र मेरो हातमा छ, होइन, जसलाई हामी परमेश्वरको वचन भन्छौँ, जसमा विश्वास गरेर हामी उद्धार पाउँछौँ। जब हामीलाई सत्यको ज्ञान हुन्छ, त्यसले हामीलाई स्वतन्त्र पार्छ। अर्को महत्त्वपूर्ण कुरा, सत्यलाई जान्न हामी आफै सक्दैनौँ, हाम्रो आफ्नो क्षमता छैन प्रियहरू। अब सत्य जान्नलाई हामीले नसक्ने हो भने कसरी चाहिँ जान्छौँ त? हामी पश्चाताप गर्नुपर्छ, परमेश्वरमा आफैलाई समर्पण गर्नुपर्छ, हाम्रो घमण्ड त्याग्नुपर्छ। परमेश्वरको जीवित वचन, सत्य चाहिँ परमेश्वरको जीवित वचन हो, जुन बुझ्न पवित्र आत्माको सहयोगको आवश्यकता पर्दछ। परमेश्वरले मानिसको समझ खोलिदिएपछि मात्र त्यो व्यक्तिले परमेश्वरको वचन, परमेश्वरको कुरा बुझ्न सक्छ। जबसम्म समझ खोल्दैन, तपाईँलाई थाहा छ बाइबलमा धेरै ठाउँमा परमेश्वरले समझ खोलिदिनु भएको, अस्ति नै हामीले प्रेरित 16:16 लिडियाको समझ खोलिदिनु भएको भनेर हेरेको थियौँ। जबसम्म परमेश्वरले समझ खोलिदिनुहुन्न, हामीले परमेश्वरको कुरा बुझ्न सक्दैनौँ। अनि तपाईँलाई मैले यो एउटा पढ्न चाहन्छु, यहाँनिर परमेश्वरको आत्मा बिना हामी आफैले परमेश्वरको वचन बुझ्न सक्दैनौँ भन्ने कुरा हामी यहाँ देख्दछौँ। 1 कोरिन्थी 2:11-14 वास्तवमा तपाईँले पहिलो कोरिन्थी 2 अध्याय पुरै पढ्नुभयो भने पुरा त्यसको कन्सेप्ट त्यहाँनिर तपाईँले देख्नुहुन्छ। पवित्र आत्माले मात्र हामीलाई सबै हामीले सोचेको भन्दा बढी कुराहरू दिनुहुन्छ। 9 पद अस्ति हामीले हेरेको थियौँ एकचोटि, मानिसभित्र रहेको आफ्नै आत्मा बाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ, त्यसरी नै परमेश्वरको विचार परमेश्वरको आत्मा बाहेक कसैले बुझ्दैन। जो मानिस आत्मिक छैन भनेको उसभित्र परमेश्वरको आत्मा आउनु भएको छैन, उसले पाप त्यागेका छैन, उसले पश्चाताप गरेका छैन, उसले विश्वास गरेका छैन, उसले बदल्या छैन, संसारलाई प्रेम गर्न छोड्या छैन, त्यसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ भनेको चाहिँ परमेश्वरको आत्मिक तरिकाबाट मात्रै चिन्न सकिन्छ। अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो। तपाईँले पहिले यो के अरे कोरन्थी 2 को अझै अरू सबै पढ्नुभयो भने प्रष्ट बुझ्नुहुन्छ कि परमेश्वर आफै आत्माद्वारा हामीलाई सिकाउनु भएन भने हामीले परमेश्वरको वचन बुझ्दैनौँ। धेरै साथीहरूले यो बाइबल सुसमाचार सुनाउने क्रममा उनीहरू क्रिस्चियन भइसकेका छैनन् पोजिटिभ भन्यो भने मसँग बाइबल छ, मैले पढिसकेँ। त प्रियहरू, तपाईँहरू कतिचोटि मान्छेहरू कतिजना हुन्छन् बत्तिसमै लिएर चर्चको मेम्बरै भएर बाइबलै बोकेर जान्छन्, अझै पनि परमेश्वरको वचन बुझ्दैनन्। किन थाहा छ? किनभने उनीहरूले आफ्नो भित्री स्वार्थ छोडेकै छैन, परमेश्वरको आत्मा जो येशु प्रभु हुनुहुन्छ आफ्नो हृदयको सिंहासनमा प्रभुको रूपमा उसले राज गराएको छैन। जबसम्म प्रभु येशु प्रभु हुनुहुन्न, जबसम्म पवित्र आत्माको शक्तिमा उहाँले मानिसको हृदयको अन्तस्करणमा काम गर्नुहुन्न, उसले परमेश्वरको वचन बुझ्न सक्दैन। वचन बुझ्न र जीवनमा लागू गर्न उसलाई आत्माको अगुवाई आवश्यकता पर्दछ। उहाँको आत्माको अगुवाई पाउन उहाँसँग सम्बन्ध र सङ्गतिमा हुनुपर्ने हुन्छ। हामीले यसको बारेमा पनि अस्ति हेरेको थियौँ, उहाँसँग सम्बन्ध र सङ्गति बिना परमेश्वरको इच्छा पनि बुझ्दैनौँ भनेर हामीले हेरेको थियौँ। परमेश्वरसँग सङ्गति हुनलाई फेरि पश्चाताप, त्यो पाप हट्नुपर्छ। हाम्रो जीवनमा पाप छ भने उहाँसँग सङ्गतिमा हुँदैनौँ, हामी हुन सक्दैनौँ। पापले सङ्गतिलाई छुट्याइदिन्छ। आदम र हवाले पाप गरे, परमेश्वरको सङ्गतिबाट उनीहरू अलग भए। पहिलो योहन्ना 1 अध्यायको 6 र 7 के छ? यदि उहाँसँग हाम्रो सङ्गति छ भने हामी भन्छौँ र अन्धकारमा नै हिँड्छौँ भने त हामी झुट बोल्छौँ र सत्यमा चल्दैनौँ। तर उहाँ ज्योतिमा हुनुभए झैँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। तपाईँ र मेरो जीवनमा घरिघरि दोहोरिएको पाप, कहिलेकाहीँ सानो कुरालाई हामी पाप होइन कि जस्तो मान्छौँ, झट्ट झुट्ट बोल्ने, झट्ट अर्काको बारेमा डाँड गर्ने, झट्ट अर्काको बारेमा कुरा काट्ने, लोभ गर्ने, तपाईँलाई लाग्छ केही पनि होइन। प्रेरितको पुस्तकमा हननिया र सफियराको गल्ती कति हो? आफ्नै सम्पत्तिबाट अलिकति लोभ गरेको, कसैलाई नोक्सान पनि भएन तर परमेश्वरको अगाडि झुट्टा भयो। अनि पत्रुसले भने पवित्र आत्माको अगाडि किन तिमी झुट्टा बोल्छौ? हननिया पनि किरा परेर मर्छ अनि पछि उसलाई के भन्छ, उसलाई गाड्न लगिसकेपछि सफिरा आइपुग्छ, उसले पनि झुट्टा बोल्छ अनि मर्छ। कस्तो यो वास्तवमा त्यहाँ किन लेखिएको छ त्यसको बारेमा? आज त त्यस्तो झुट्टा बोल्नेहरू त्यसरी मर्दैनन्। सायद मानिसहरूले सिकुन कति पाप कति भयानक छ, यसको कति खराब छ भनेर बुझुन् भनेर त्यहाँ लेखिएको छ। त्यस कारण तपाईँ र मलाई परमेश्वरले पापबाट छुटकारा दिन चाहनुहुन्छ, उहाँको जीवन दिन चाहनुहुन्छ, तर हामीले पश्चाताप गर्नुपर्छ। अनि योहन्ना 8:31 र 32 हामीले हेरेको थियौँ वचनमा भनेदेखि सत्य जान्ने छौँ र सत्यले हामीलाई स्वतन्त्र पार्छ। परमेश्वरको वचन पालनबाट ज्योतिको मार्गमा अथवा उहाँको सङ्गतिमा हामी रहन्छौँ। आज्ञा पालन जो वचनबाट, अनि अघि हामीले पहिलो योहन्ना 1:6 र 7 हेरेको थियौँ नि, हामी ज्योतिमा छौँ भन्छौँ तर अन्धकारमा हिँड्छौँ भने चाहिँ झुट्टा बोल्छौँ, सत्यमा हुँदैनौँ। अनि उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी ज्योतिमा हिँड्छौँ भने एकअर्कासित हाम्रो सङ्गति हुन्छ। हामी ज्योतिमा हिँड्नु भनेको के हो यो एकदम बुझ्नु जरुरी छ। अन्धकार भनेको सबै शैतानको स्वभावबाट आउने कुराहरू, जति पनि पाप कर्म छन् ती गर्नेहरूलाई अन्धकारमा हिँडेको भनेर भनिन्छ। यो संसारको सिस्टम अन्धकारको सिस्टम हो। हामीलाई कहिलेकाहीँ के लाग्छ भने, किनभने जुन संसारमा बस्छौँ आजको मण्डलीहरू संसारका कुराहरू मण्डलीमा पुगेका हुन्छन्। किनभने कतिजना मान्छेहरू पश्चातापै पुरा नगरेका मण्डली सञ्चालन गर्नेमा हुन्छन्, अनि त्यस कारणले उनीहरू हरेक किसिमका ताडन्दा मचाइरहन्छन्। कहिले पनि त्यहाँ एकता, शान्ति, नम्रता, प्रेम कहिले पनि देखिँदैन। उनीहरू बनावटी रूपमा छन्। प्रियहरू, तपाईँलाई म क्लियर भनिदिन्छु, तपाईँ र ममा येशूको आत्मा छ भने त्यस्तो हुँदैन। हामी विनम्र हुन्छौँ, हामी त्यहाँ केही देखाउन जाँदैनौँ। हामीमा जे छ परमेश्वरको हो, हामी स्वच्छन्द रूपमा परमेश्वरलाई महिमा गर्न चलाउँछौँ, तर हामी आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान्छौँ। अनि धेरै पटक सायद मान्छेहरूले परमेश्वरको वचन राम्रो नबुझेर होला, उनीहरू केटकेटीपनामा, मूर्खतामै, अझै आवेगमै, अझै भावनामै, उनीहरू एकदम रिसमै, अझै यस्तै खालको। तर तपाईँ र ममा पवित्र आत्मा मण्डलाउन थाल्नुभयो भने तपाईँ र ममा नम्रता र ख्रिस्टको स्वभाव आउँदछ। तपाईँको सत्यताद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईँको वचन सत्य हो। हामीले योहन्ना 17:17 यसरी पढेका थियौँ, सत्यले हामीलाई पवित्र पार्दछ, सत्य उहाँको वचन हो। त्यस कारण तपाईँ र म पवित्र भएका छौँ, सत्य परमेश्वरको वचनको काम हाम्रो हृदयमा भएको छ। अब हामीमा ज्योति देखिन्छ, हामीमा त्यसैको फल देखिन्छ। त्यसरी प्रभुले प्रार्थना गर्दै हुनुहुन्छ, यस पदमा उहाँले प्रकट गर्दै हुनुहुन्छ कि तिनीहरू सत्यले पवित्र हुनेछन्। यहाँ हाम्रो प्रभु प्रार्थना गर्दै हुनुहुन्छ कि तिनीहरू सत्यमा पवित्र गरियुन्। त्यस कारण प्रभु येशूको कन्सर्न यी चेलाहरूप्रति, अनि तपाईँले 19 पदसम्म हामी आज हेरिरहेको छ, तपाईँले 20 पदमा 17 अध्याय योहन्नामा हेर्नुभयो भने उहाँले चाहिँ त्यहाँ उपस्थित भएका चेलाहरू होइन, तर तिनीहरूको वचन सुनेर विश्वास गर्ने अरू चेलाहरूको लागि प्रार्थना गर्नुहुन्छ, जो तपाईँ र म हौ, होइन? अनि त्यो कति महत्त्वपूर्ण छ। त्यस कारणले परमेश्वरको वचन पढ्दाखेरि प्रभुको प्रार्थनाको कुरा हामीले विचार गर्नुपर्छ। उहाँको कन्सर्न उनीहरू सत्यमा पवित्र गरिन् भनेको मतलब उनीहरू शुद्ध हुन्, उनीहरू आफ्नो परमेश्वरको खटाएको काम गर्ने कुरामा आफैलाई अलग गर्न सकुन्, संसार र परमेश्वरको कुरा नमिसाउन्, स्वार्थ र परमेश्वरको कुरा नमिसाउन्। जब स्वार्थ हुन्छ परमेश्वरको त हुनै सक्दैन। बाइबलमा त क्लियर लेखेको छ, 1 योहन्ना 2:15-17 तपाईँले हेर्नुभयो भने प्रष्ट छ। अनि उनीहरूको खातिर उहाँले आफैलाई पवित्र पार्नुभयो भनेको मतलब आफै समर्पित हुनुभयो। यहाँ पवित्र हुने कुरा फेरि पनि कुनै एउटा विशेष कामको लागि अलग हुने, जुन चाहिँ परमेश्वरले खटाउनु भयो त्यो काम उहाँले पुरा गर्नुभयो। जुन बेलामा यो प्रार्थना गर्दै हुनुहुन्थ्यो योहन्ना 17 अध्याय, त्यही रात उहाँ पक्राउ पर्दै हुनुहुन्थ्यो खासमा, तर आज 2000 वर्षपछि हामी पढिराखेका छौँ यो काम उहाँले पुरा गरेर आज दाहिने येशु परमेश्वरको दाहिने बाहुलीमा सारा शक्तिमा उहाँ हुनुहुन्छ। खास मतलब चाहिँ के हो त, येशु प्रभु आफैलाई पवित्र पार्नुभयो भन्ने कुराको मतलब। अनि पवित्र गरिनु चाहिँ के हो, सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर। त्यसैले यहाँ हाम्रो जीवन परमेश्वरमा सुम्पिने कुरा छ, यहाँ पवित्रतालाई जीवन सुम्पिने कुरा छ। फेरि पनि तपाईँलाई मैले अघि भने, जीवन उहाँलाई सुम्पिने भनेको चाहिँ उहाँको निम्ति बलिदान हुने, अर्थ अथवा उहाँको कामको लागि अरू सबैभन्दा कुनै अरू कुरा नगरेर केवल उहाँको काममा आफैलाई समर्पण गर्ने, होइन? अनि चेलाहरूको फाइदाको लागि येशूले आफूलाई पवित्र पार्नुभयो, अथवा आफैलाई परमेश्वरको काममा अलग गर्नुभयो। अलग गर्ने भन्ने अर्थ लाग्छ, येशूको कुन अर्थमा, येशूले कुन अर्थमा आफूलाई पवित्र तुलाउनु भयो, कि उहाँले आफैलाई पवित्र तुलाउन आवश्यकता थियो, उहाँ पवित्र हुनुहुन्थेन र? तर यहाँ यो पवित्र पार्ने भन्नेको अर्थ चाहिँ अलग गरेको भन्ने अर्थ लाग्छ, उहाँ अभिषिक्त भएको, कन्सेक्रेटेड भन्ने अङ्ग्रेजी शब्द छ, त्यो चाहिँ अभिषेक्त, कुनै कुराको लागि अभिषेक भएको, बलिदानको लागि। वास्तवमा ख्रिस्ट भन्ने शब्द पनि अभिषिक्त जन भन्ने अर्थ लाग्छ, अभिषेक हुनुभएको, त्यो चाहिँ बलिदानको लागि। परमेश्वरबाट अलगेर यस संसारबाट अलग उहाँ हुनुहुन्थ्यो, त्यस कारण उहाँ आफैलाई शुद्ध र पवित्र बनाउनु पर्ने थिएन, तर उहाँको कामको लागि आफैलाई समर्पण गरेको, छुट्याएको। पवित्रीकरणले उहाँलाई अलग्गै र उहाँको मृत्युमा समर्पित हुनुलाई बजाउँछ। यहाँ चाहिँ परमेश्वरको जुन चाहिँ उहाँको लागि काम थियो त्यसमा आफैलाई अलग गरेको भन्ने बुझिन्छ। त्यस कारण हामी विश्वासीहरूको लागि पनि एउटा कुरा चाहिँ पापबाट पवित्र हुने, अर्को कुरा चाहिँ परमेश्वरले दिएको कामको लागि अलग गर्ने, आफैलाई समर्पण गर्ने होइन भन्ने कुरामा हामीले विचार गर्नुपर्छ। अनि त्यस कारणले यहाँनिर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले यो कुरालाई लिन्छौँ कि येशु प्रभुको प्रार्थना चाहिँ उहाँका चेलाहरू अथवा तपाईँ र म चाहिँ पवित्र हुन सकौँ, जुन चाहिँ परमेश्वरको वचन सत्य वचनद्वारा हुन सकिन्छ। पवित्र पवित्रीकरण भन्छ, पवित्रीकरण भन्छ शुद्ध्याइनी, त्यसको माध्यम चाहिँ ख्रिस्टको वचन, जुन चाहिँ ख्रिस्ट येशुको मृत्युद्वारा उहाँको बलिदानद्वारा तपाईँ र मेरो पाप मेटिन्छन् र हामी पवित्र हुन्छौँ। विश्वासीहरूलाई परमेश्वर र उहाँको योजनाप्रति समर्पण समर्पित गर्नु वा अलग गर्नु हो पवित्रीकरण गर्नु भनेको चाहिँ, परमेश्वरको योजना र उहाँको महिमाको निम्ति अलग गर्नु, पवित्र गर्नु भन्दा दुईवटा कुरा हुनसक्छ। अघि तपाईँलाई त्यसको बारेमा धेरैचोटि भनिसकेँ, एउटा शुद्ध हुनु, एउटा चाहिँ उहाँको काममा आफैलाई समर्पित गर्नु। त्यसकारणले हामी ख्रिस्टमा गडली भन्ने अङ्ग्रेजीमा एउटा शब्द छ, गडली लाइफ। गडली भनेको चाहिँ हामीले नेपालीमा अनुवाद गर्यो भने भक्ति, भक्ति सहितको जीवन, परमेश्वरप्रति समर्पित, परमेश्वरको स्वभाव, येशूको स्वभाव अनुसारको जीवन, त्यसलाई गडली भन्छन्। लाइक गडली फ्यामिली, गडली हस्बेन्ड, गडली सन भनेको चाहिँ भक्तिपूर्ण जीवन अथवा परमेश्वरको वचन अनुसारको जीवन। वास्तवमा त्यो नै तपाईँ र मेरो बोलावटको योग्यको जीवन हो। अनि त्यो जीवन चाहिँ कसरी हुन सक्छ भन्ने कुरालाई हामी व्याख्या गरिराखेका छौँ। अनि तपाईँ त्यस्तो जीवनमा हुनुहुन्छ भने तपाईँलाई कोही व्यक्तिले पनि आउनु ठलाउन सक्दैन, तपाईँलाई मन नपराउने व्यक्तिले पनि आउनु ठलाउन सक्दैन, तपाईँ मन नपरेको व्यक्तिलाई पनि प्रेमका कुरा भन्दा अर्को गर्नुहुन्न। किनभने त्यो चाहिँ वचनले भन्छ, कहिलेकाहीँ हामीले त्यस्तो गरेका छैनौँ अहिलेसम्म, किनभने हामीले राम्रोसँग बुझेका छैनौँ। उहाँकाहरूको लागि येशु प्रभुले आफ्नाहरूको लागि अथवा चेलाहरूको लागि, विश्वासीहरूलाई प्रार्थना गर्दै हुनुहुन्छ कि उनीहरू उहाँको उदाहरण पछ्याउन ताकि उहाँको साक्षी हुन सकुन्। उहाँका चेलाहरूले चाहिँ येशूको उदाहरण पछ्याएर उहाँको लागि साक्षी हुन सकुन्, उहाँको खातिर साक्षी दिन हामीलाई उहाँले संसारमा पठाउँदै हुनुहुन्छ। उहाँले जस्तै आफैलाई सम्पूर्ण रूपमा सुम्पेर उहाँको साक्षी हामीले हुन सक्नुपर्छ। त्यस कारण अर्को, येशू प्रभु आफैलाई पवित्र पार्ने भन्ने शब्दले परमेश्वरले उहाँलाई दिएको काम पुरा गर्न, सेवा पुरा गर्न, बलिदान हुनलाई, क्रुसको सबै दुःख भोग्नलाई उहाँ जानुभयो। अब तपाईँ र मलाई पनि उहाँले उहाँको साक्षी हुन पठाउनुहुन्छ। तपाईँ र म कसरी साक्षी हुन सक्छौँ, तपाईँ र मेरो बोलावटको योग्यको जीवन कसरी हुन सक्छ भन्दाखेरि उहाँको उदाहरण पछ्याएर, जसरी येशूले आफ्नो आफैलाई समर्पित गर्नुभयो केवल परमेश्वरको इच्छा गर्नलाई, तपाईँ र मैले येशू प्रभुको इच्छा गर्न आफैलाई समर्पण गर्नुपर्छ। उहाँको लागि साक्षी हुन उहाँले पठाउँदै हुनुहुन्छ। उहाँको लागि साक्षी हुन पहिला हामीमा पवित्रीकरण आवश्यकता छ। तपाईँ र म परमेश्वरको काम साक्षी हुने भनेको होइन, अब कतिचोटि हामी सुसमाचार प्रचार गर्छौँ, कतिचोटि बाइबल कलेज पढेर पास्टर डिकन अथवा कुनै एउटा संस्थाको काम गर्ने हुन्छौँ, तर तपाईँलाई म एउटा कुरा भन्छु, धेरैचोटि हामीले यो सबै तयारी गरेका छैनौँ, किनभने त्यस्तै परिस्थिति हुन्छ, मण्डली नयाँ हुन्छ, सबै कुरा नयाँ हुन्छ, त्यहाँ योग्य मान्छे हुँदैन। तर थाहा छ परमेश्वरको वचन अनुसार गर्दाखेरि चाहिँ परमेश्वरको काम गर्नलाई अलग हुने व्यक्ति, येशू प्रभुको उद्देश्य अनुसार उहाँको बलिदानद्वारा पवित्रीकरण पहिला पाएको हुनुपर्छ। केवल उहाँद्वारा मात्र त्यो पवित्रीकरण हुन सक्छ। येशूको बलिदानद्वारा पवित्रीकरण भएपछि मात्र त्यो व्यक्ति परमेश्वरको बोलावटलाई योग्यको हुन्छ। महत्त्वपूर्ण कुरा, जसरी उहाँलाई पिताले पठाउनु भयो त्यसै प्रकारले उहाँले तपाईँ र म जो उहाँलाई विश्वास गर्छौँ उहाँले पठाउनुहुन्छ। हामीले फसलको लागि प्रार्थना गर्ने कुरा पहिला गरेको थियौँ, सायद गएको हप्ता होइन, फसलको लागि प्रार्थना गर्ने, फसलको लागि फसल तयार छ अनि त्यो प्रार्थना गर्ने काम हरेक व्यक्तिको हो। तपाईँले प्रार्थना गर्न सुरु भएको भए आज तपाईँले मण्डलीमा नयाँ मान्छे देख्नुहुन्थ्यो। जबसम्म तपाईँले प्रार्थना गर्नुहुन्न नि मण्डलीमा नयाँ आत्माहरू देखा पर्दैन। जबसम्म तपाईँले नयाँ आत्माहरू ल्याउन थाल्नुहुन्न नि तपाईँले वास्तवमा प्रभुको बोलावटलाई पछ्याउन सुरु गरेको हुँदैन। त्यसकारण प्रार्थना गर्नुपर्छ। हामीले हुटुटी भन्छ नि, प्यासन जुनुन तपाईँ र ममा पवित्र आत्माको कुनै कुराको लागि, स्वार्थको लागि, नामको लागि, मोजमजाको लागि, धनको लागि होइन प्रियहरू, हो परमेश्वरको लागि, उहाँको लागि जसले यति ठुलो प्रेम गरेर आफैलाई क्रुसको बलिदानमा समर्पित गर्नुभयो। येशूले हामीलाई पनि उहाँको विशेष कामको लागि संसारमा पठाउनुहुन्छ। त्यसको लागि हामी कसरी तयार हुन सक्छौँ? त्यो महत्त्वपूर्ण कुरा हो प्रियहरू। यो प्रश्न प्रत्येकको लागि महत्त्वपूर्ण छ, हरेकको लागि, अगुवाको लागि मात्रै होइन, तपाईँ पढेका लागि मात्रै होइन, तपाईँ जुन उमेरमा जस्तो हुनुहुन्छ हरेकको लागि येशूको कुरा, उहाँले भनेका वचन, उहाँको कामको लागि तयार हुने कुरा हरेकको लागि महत्त्वपूर्ण छ। यो प्रश्नमा हामी हरेकले एक दिन प्रभुलाई भेटेको बेलामा जवाब दिनुपर्नेछ। बाइबलले त त्यही भन्छ नि, येशूलाई हामीले भन्नुपर्छ एक दिन। त्यसैले तपाईँले आज सम्झनुहोस्, तपाईँले चिन्ता नगर्नुहोस्, घुँडा टेकेर प्रभुलाई पुरा हृदयले भन्नुहोस्, आज प्रभु मैले चाहिँ के गर्ने? प्रभुले देखाउनुहुन्छ। हामी त गर्दै गरेका छैनौँ नि, हामी त अर्कै कुराले, यहाँसम्म कि चर्च जाने पनि हामीलाई साहस छैन, चर्च जाने साहस पनि छैन, चर्च जाने पनि हामीमा हुटुटी छैन। येशूको लागि मर्न तयार कसरी हुन्छ? यी चेलाहरू जसले यहाँ बाइबलमा लेखेका छन् नि, यी प्रेरितहरू येशूसँग 3.5 वर्ष बिताएका, एउटा बाहेक सबै मृत्युदण्ड पाएका थिए, पछि हटेनन्, परमेश्वरको लागि शहीद भए। सायद उनीहरू त्यसै गरी परमेश्वरको महिमा गर्नु पर्थ्यो। तपाईँ र ममा ख्रिस्टको आत्मा हुनुहुन्छ भने हामीमा हुटहुटी आउँछ प्रियहरू। प्रार्थना गर्नुहोस्, प्रभुले उहाँमा विश्वास गर्ने हरेकको उद्धारको लागि आफैलाई सुम्पनु भयो र उहाँको निम्ति हामीले जानुपर्छ भनेर उहाँले हामीलाई पवित्र पार्नुहुन्छ। संसारको अन्धकारको बिचमा जसरी जकडिएका, कैद गरिएका, सबै किसिमका वितृष्णामा, सबै खराबीमा रहेका मान्छेहरू कसरी ख्रिस्टमा विश्वास गर्नेहरू पनि त्यहाँबाट यताउता जान सक्दैनन्, तिनीहरूमा पनि त्यस्तै जकडिएका कुरा हुन्छन्, त्यस्तोको बिचमा तपाईँ र म ज्वलन्त साक्षी हुनु हो भनेदेखि तपाईँहरू मैले खालि शब्द मात्रै कण्ठ गरेर हुँदैन, प्रचार गर्न सिपालु, सबै प्र्याक्टिस प्रोग्राम एकदम ठिकठाक लेखलाक पुग्दैन प्रियहरू। तपाईँ र मेरो हृदय बदलिनुपर्छ, तपाईँ र म भित्र येशूको आत्मा हुनुपर्छ, उहाँको निम्ति ज्वलन्त हुन सक्नुपर्छ। अनि त्यो कुरो येशूले मात्रै गर्नुहुन्छ। हामीमा ख्रिस्टको पवित्रीकरण नभएसम्म यो सबै हुँदैन। ख्रिस्टको पवित्रीकरण जब वचन सुन्छौँ, तपाईँले जागृतिको बारेमा जहाँ जहाँ सुन्नुहुन्छ नि, पहिलो कुरो उनीहरूमा रुन आउँछ, धरधरी रुन्छन् उनीहरू, चूर्ण भएर आँसु पेर उनीहरू आफ्नो पापबाट पश्चाताप गर्न थाल्छन्। मैले यही कुरो सुनेको छु ठाउँ ठाउँमा। अनि यही गएको हप्ता आज 10औं दिन यस्तै घटना यहाँ आज भइराखेको छ एउटा युनिभर्सिटीमा। अनि तपाईँलाई म अलिकति रिपोर्ट अहिले पछि दिन चाहन्छु त्यसको बारेमा। अहिले राइट नाउ मान्छेहरू पश्चाताप गरिरहेछन्, विनम्र भएर एकतामा बाँधिएर परमेश्वरको निम्ति कहाँ कहाँदेखि मान्छेहरू आइराखेका छन्। अनि हाम्रो सेवामा आत्मिक जागृति तब मात्र सम्भव छ जब हामी परमेश्वरको सत्यताले पवित्र र शुद्ध भएका हुन्छौँ। हरेक गवाईमा परमेश्वरको सेवामा पवित्र आत्माको शक्ति मात्र हामीले देख्छौँ, किनभने हाम्रो स्वार्थ, हाम्रो शारीरिक इच्छा, हाम्रो घमण्ड, संसारिक कुराहरू क्रुसमा टाँगिएका हुन्छन् प्रियहरू। जबसम्म त्यो घटना हुँदैन, तपाईँ र मैले परमेश्वरको सेवा गर्न सक्दैन, त्यहाँ शक्ति देखिँदैन, खालि बनावटी बनावटी। हामीलाई यति छिटो रिस उठ्छ, हामीलाई जहिले पनि आफ्नो एउटा कुरा अगाडि, मेरो कुरा चाहिँ यो, मैले के पाउँछु। कतिपटक मानिसहरू सेवाको ठुलै कुरा गर्छन्, उनीहरूको काममा मानिसहरूको भिड पनि हुनसक्छ कहिलेकाहीँ, तर के उनीहरूको सेवामा पवित्र आत्माको उपस्थिति र शक्ति, उनीहरूले गरेको काम परमेश्वरको शक्तिमा छ भनेदेखि त्यहाँ महिमा, त्यहाँ एकता, त्यहाँ पश्चाताप, त्यहाँ नम्रता, त्यहाँ निस्वार्थपन तपाईँले त्यहाँ देख्नुहुन्छ, त्यहाँ प्रेम, त्यहाँ परमेश्वरको महिमा। मानिसहरूले येशूलाई मुक्तिदाता मानेर तर प्रभुको रूपमा चाहिँ नस्वीकारेको कारणले कतिपटक उनीहरूले यो परमेश्वरको आत्माको शक्ति देख्दैनन्। विश्वास गरेछ, सबै कुरा गरेछ, तर प्रभु येशू होइन, प्रभु आफै हो। तपाईँको मेरो सानो सानो कुरा हामीले पक्रेर राख्छौँ। हामीलाई जुन कुरो, जुन मान्छे मन पर्दैन त्यो मान्छे कहिले मन पराउँदैन। परमेश्वरमा त्यस्तो हुन सक्दैन। परमेश्वरमा क्षमा हुनुपर्छ, सहनशील हुनुपर्छ, नोक्सान सहेर मान्छेलाई उद्धार देखाउनु पर्छ। उहाँको सही सेवामा समावेश हुन आफैलाई कन्सेक्रेसन भन्ने शब्द तपाईँलाई मैले भनेको थिएँ, अलग गर्नुपर्छ, विशेष अभिषेकमा आफैलाई लानुपर्छ, परमेश्वरको सेवामा पूर्ण रूपमा समर्पित। उहाँले हाम्रो लागि आफैलाई सुम्पनु भयो अनि आफैलाई कन्सेक्रेट गर्नुभयो। यसु प्रभुले उहाँले आफैलाई सुम्पनु भयो ताकि उहाँकाहरूले पवित्र जीवन जिउन्, ताकि मानिसहरूले उहाँमा विश्वास गर्न सकुन्। त्यो देखेर तपाईँलाई म अर्को पद पढ्न चाहन्छु, एफिसी 4:1 मैले बोलावटको कुरा गरेको थिएँ अघि। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवन यापन गर। बोलावटको योग्य, यो योग्यता भनेको चाहिँ परमेश्वरको पवित्रता पाएको, स्वार्थ, घमण्ड, लोभ, हर किसिमका पाप कर्म त्यागेको व्यक्ति, ख्रिस्टलाई प्रभुको रूपमा आफ्नो हृदयमा राखेको व्यक्ति। त्यो कुरा जबसम्म हुँदैन तबसम्म काम हुँदैन। बोलावटको योग्यको जीवन तपाईँ र ममा पवित्र आत्माद्वारा मात्रै आउँछ। यहाँ पावल हाम्रो बोलावट योग्यको जीवन जिउनलाई आग्रह गर्दछन्। पावलले एपिसीमा एपिसीकाहरूलाई के तिमीहरूको बोलावट त्यस अनुसारको जीवन, हामी कसरी आफ्नो बोलावट योग्यको जीवन जिउन सक्छौँ, कसरी जिउन सक्छौँ। तपाईँलाई अर्को पद म पढ्न चाहन्छु, एपिसी 5:1 5:1-2 हेरौँ। यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखा सिखी गर्नेहरू हो, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। हामी बोलावट योग्यको जीवन कसरी जिउन सक्छौँ, परमेश्वरको देखा सिगी, येशु प्रभुको उदाहरण पछ्याउने। येशुले गरेको कुरा के हो, 2 तपाईँले देख्नुहुन्छ महत्त्वपूर्ण कुरा। येशु प्रभुले 2 के भन्नुहुन्छ, तिमीहरू प्रेममा चल। यो प्रेममा चल्ने मतलब के हो, यो प्रेम तपाईँलाई मैले प्रेमकै बारेमा सिकाउनु छ एक दिन। वास्तवमा प्रेम के हो, तपाईँ प्रेममा चल्नु भएको छ? जो प्रेममा चल्छ नि उसको कुनै पनि व्यक्तिलाई घृणा हुँदैन, कुनै पनि व्यक्तिलाई प्रेमभन्दा बाहेक के पनि हुँदैन। तपाईँलाई मन परेको मान्छे, तपाईँलाई मन पराउने, तपाईँलाई आदर गर्ने मान्छेलाई प्रेम गर्ने के भयो? तर सम्पूर्णलाई, जसले तपाईँलाई घोच्छ उनलाई जब तपाईँले प्रेम गर्नुहुन्छ नि, त्यहाँ चाहिँ केही छ। अनि ख्रिस्टको प्रेम चाहिँ त्यस्तो खालको प्रेम हो, जसरी ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो। त्यो उदाहरण हामीले पछ्याउनु पर्यो, जसरी उहाँले प्रेम गर्नुभयो त्यस्तै प्रेम हामीले गर्नु पर्यो। ख्रिस्टले हामीले हेर्छौँ नि रोमीमा, परमेश्वरले हामी तर्फको प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। अनि यहाँनिर अर्को कुरा के लेखेको छ, परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। परमेश्वर ख्रिस्टले हामीले देखाएको प्रेम के हो, दुईटा कुरा गर्नुभयो, सुगन्धित भेटी र बलिदान। तपाईँ र मेरो पापको बदलामा सुगन्धित भेटी र बलिदान चढाउनु भयो, अर्पण गर्नुभयो, जसले गर्दाखेरि हामी अब उहाँद्वारा पवित्र हुन सक्छौँ, छुटकारा पाउन सक्छौँ, मुक्ति पाउन सक्छौँ, धार्मिकता पाउन सक्छौँ। त्यसकारणले यो कुरो यहाँ प्रष्ट हामीले देख्दछौँ। त्यसैले यहाँ अर्को पद पनि म पढ्न चाहन्छु एपिसीमै, एपिसी 4:31 सबै तितोपना। तपाईँ र म यदि प्रेममा चल्ने हो भने चाहिँ यो कुरा चाहिँ सम्भव छैन हुनलाई। कतिजना मान्छेहरू त तितोपनामै जिउँछन्, उनीहरूको 1-2 शब्द सुन्ने बित्तिकै थाहा हुन्छ, क्रोध, रिस, होहल्ला, निन्दा। यो निन्दा भन्ने कुरा बाइबलमा धेरै पटक गोसेप भन्छ, 160 कतिचोटि प्रयोग भएको छ यो निन्दा भन्ने पाप। मान्छेहरूले निन्दालाई पापै भन्ठाने हुँदैन। जब तपाईँले अर्को व्यक्तिको कुरा गर्नुहुन्छ नि, भएको पनि नभएको पनि, तपाईँको बिजनेस नै होइन, तर तपाईँ तुरुन्त कुरा गर्नुहुन्छ, त्यो निन्दा हो। सबै किसिमका डाहा, यो डाहा भन्ने शब्द त यति धेरै मान्छेको रगत रगतमा हुन्छ, किनभने त्यो त्यसै आउँछ, शैतानको काम नै त्यो हो, तपाईँलाई नगरौँ भन्दा नै आउँछ। जबसम्म तपाईँले ख्रिस्टको सहायता लिनुहुन्न, आत्माले तपाईँलाई बदल्नुहुन्न, तपाईँमा डाहा रहन्छ, तपाईँभन्दा अर्को मान्छे राम्रो हुनुहुँदैन, तपाईँको भन्दा अर्को गाडी ठुलो हुनुहुँदैन, तपाईँको भन्दा अर्को जग्गा धेरै हुनुहुँदैन, तपाईँको भन्दा अर्को बैङ्कमा पैसा धेरै हुनुहुँदैन, अरूले राम्रो गर्नुहुँदैन, चाहे नजिकको परिवारको मान्छे चाहे टाढाको मान्छे, शैतानले सबभन्दा बढी काम गर्छ। अनि मै हुँ भन्ने मान्छे यसमा ढल्छन्। तपाईँ जाँच्नुहोस् आफैलाई, तपाईँ कसैको डाहा गर्नुहुन्छ कि? कोही मान्छे धनी भएको देख्यो भने खुसी हुनुहोस्, खुसी लाग्छ? भित्रभित्र दुःख लाग्छ प्रियहरू, हो त्यो दुःख, त्यो काँडा निकालेर फाल्नुपर्छ, त्यही हो क्रुसमा मर्ने। तिमीहरूले त्यसलाई त्यागिदियो, यहाँ लेखेको छ, तिमीहरूले त्यसलाई त्यागिदियो, तिमीहरूले त्यसलाई त्यागिदियो। 32 के छ? जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हो। प्रियहरू, यो एक अर्काप्रति क्षमा दिनुपर्ने भनेको त त्यहाँ समस्या त थियो नि त। समस्यै नभएको मान्छेसँग तपाईँ दयालु हुनुहुन्छ, कोमल मनको हुनुहुन्छ, केही समस्या छैन। जब कोही मान्छेसँग समस्या छ प्रियहरू, त्यहाँ क्षमा हुन्छ, क्षमाको काम आउँछ, क्षमा दिनुहोस्, अनि त्यसपछि एकअर्कालाई दयालु हुनुहोस्। तपाईँ ख्रिस्टको चेला त्यहाँ हुनुहुन्छ, तपाईँले त्यहाँ ख्रिस्टको निम्ति गवाही दिनुहुन्छ। अनि यहाँ अर्को पद तपाईँलाई पढ्न चाहन्छु, Ephesians 4:29, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। कतिजना मान्छेहरू चाहिँ यो कुवाक्य धेरै बोल्छन्, मान्छेहरूको बारेमा कुरा काट्छन्, मान्छेहरूको बारेमा खराब कुराहरू फैलाइदिन्छन्। मलाई थाहा छ नि, कोही मान्छे नजिक भएको अर्को मान्छेलाई मन पर्दैन, अनि त्यो मान्छेको नजिकपनलाई बिगार्नलाई उनीहरू कुरा बनावट गरेर भन्छन्। थाहा छ तपाईँलाई, त्यस्तो गर्ने मान्छे शैतानको हतियार भइराखेका हुन्छ। कतिचोटि हामीले परमेश्वरको वचन नबुझेर होला सायद, हामी त्यसलाई चिन्दैनौँ, मजाले गेममा सम्मिलित भइदिन्छौँ, तर गेमको मालिक चाहिँ प्रभु नभएर अर्कै हुन्छ। प्रियहरू, यदि त्यस्तो भयो भने 4:30 के भन्छ? परमेश्वरको पवित्र आत्मालाई दुखित नतुल्याओ। जब हामीले गलत कामहरू गर्छन्, तपाईँको निम्ति पवित्र आत्माले त प्रत्येक कुरा देख्नुहुन्छ नि। बाइबलमा पवित्र आत्मालाई सन्ताप नदियो भनेछ, त्यही दुखित नदियो भने यही हो, जसमा उद्धारका दिनको निम्ति तिमीहरूमा छाप लगाएका छौ। पवित्र आत्माले तपाईँ र मलाई उद्धारको दिनको निम्ति छाप लगाएको छ, त्यो आत्मा तपाईँ र ममा प्रसन्न हुनुपर्छ। त्यो प्रसन्न जब तपाईँ र म पवित्रतामा, क्षमामा, नम्रतामा चल्छौँ, प्रसन्न हुने काम हुन्छ। तर तपाईँ र म गलत काम गरी पठाइदिन्छौँ, परमेश्वरको आत्मालाई सन्ताप हुन्छ। पाप, तपाईँको जीवनमा पाप आउँछ। भक्तिको जीवन, जुन हाम्रो बोलावट योग्यको जीवन हो, कसरी जिउन सम्भव छ त? यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हो हामी हरेकको लागि। भक्तिको जीवन, गडली लाइफ, वर्दी अफ कलिङ, बोलावट अनुसारको जीवन जिउन कसरी सकिन्छ? तपाईँलाई अर्को अर्को पद पढ्न चाहन्छु, यहाँनिर मैले त्यो चाहिँ 30 यहाँनिर सबै तितोपना कुरो यो हामीले हेरिसक्यौँ। यो कुराले चाहिँ उहाँको आत्मालाई सन्ताप दिन्छ, हामीले हेऱ्यौँ होइन। यहाँनिर यो प्रश्न तपाईँलाई मैले, भक्तिको जीवन जुन हाम्रो बोलावट योग्यको जीवन हो, कसरी जिउन सम्भव छ? तपाईँलाई त्यसको सम्भव कसरी छ? यहाँ पावलले Ephesians 5:2 यो कुरा लेख्दछन्, 5:2, तिमीहरू प्रेममा चल। जब हामी प्रेममा चल्छौँ, जसरी ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। प्रियहरू, यहाँनिर येशु प्रभुको उदाहरण पछ्याउँदाखेरि उहाँले दुईटा कुरा परमेश्वरलाई गर्नुभयो, सुगन्धको दित भेटी र बलिदान उहाँले अर्पण गर्नुभयो। अनि यहाँनिर सबभन्दा महत्त्वपूर्ण कुरा, प्रेममा चल्ने कुरा तपाईँ यहाँ देख्नुहुन्छ। अनि हामी बलिदान हुने कुराको कुरा गर्दाखेरि मलाई यो पहिलो कोरन्थी 12:13 वास्तवमा 13 प्रेमकै बारेमा छ, 12 वरदानको बारेमा छ, तपाईँलाई 14:1 के छ? प्रेम तिमीहरूको लक्ष्य हुनुपर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदान पाउने इच्छा राख्नुपर्छ, खास गरी अगमबाणी गर्ने वरदान। तर तपाईँले पहिलो कोरन्थी 13:14, 12:13, 14 पढ्नुभयो भने वरदानको कुरा छ, तर त्योभन्दा पनि बढी महत्त्वपूर्ण कुरा प्रेमको कुरा छ। अनि यो प्रेमको कुरा हामीले कहिल्यै भुल्नु हुँदैन। अनि तपाईँलाई यहाँ अर्को पद कलसीहरूलाई पावलले लेखेको पद पढ्न चाहन्छु, कलसी 3:14। यी सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्दछ। सबै थोकमा सम्पूर्ण एकतामा एकसाथ बाँध्दछ। अनि तपाईँलाई अर्को एकसाथ बाँध्दछ, दोस्रो कोरन्थी 5:17 हामीलाई थाहा छ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। वास्तवमा यो कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, पुरानो बितेको छ, एकदमै महत्त्वपूर्ण कुरा हो। अनि तपाईँले पहिलो कोरन्थी 13:1-3 हेर्नुभयो भने तपाईँलाई मैले यहाँ यसैया 53:5 यसु प्रभुको बारेमा यसरी लेखेको छ, ऊ त हाम्रो अपराधका निम्ति छेडियो, हाम्रो अधर्मका निम्ति उफेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। येशु प्रभु जसरी हाम्रो लागि बलिदान हुनुभयो, दुःख भोग्नुभयो, अघि हामीले के हेरिरहेको थियौँ, हामीले उहाँको अनुसरण गर्नुपर्ने कुरा, उहाँको अनुसरण गर्नुपर्ने कुरा हामीले हेरिरहेको थियौँ। यहाँ पावलले त्यस सम्बन्धमा के भन्छ, म ख्रिस्टसँगै गलाती 2:22 क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर म ख्रिस्ट ममा जिउनुहुन्छ, जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। यहाँनिर पावलले जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो, येशु प्रभुले हामीलाई प्रेम गरेर, अघि हामीले यसैयामा पढ्दै थियौँ, हाम्रो दुःख उहाँले लिइदिनु भयो अनि उहाँको चोटहरू हामीलाई अभिषेक बनाउँछन्। अनि यो कति महत्त्वपूर्ण कुरा, अनि त्यसकारणले यहाँ योहन्ना 17:19 तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु भनेको मतलब चाहिँ हाम्रो खातिर उहाँ आफैलाई बलिदान, सुगन्ध भेटी र बलिदान गर्दछु, त्यो भन्नु खोजेको। त्यो पवित्र पार्ने भनेको चाहिँ उहाँको सेवा जो उहाँलाई खटाइएको छ त्यसमाथि अलग, त्यो कुराको लागि आफैलाई छुट्याउने, त्यसको लागि आफैलाई समर्पित गर्ने भन्ने अर्थ लाग्दछ, ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्, ताकि हामी पनि परमेश्वरको सेवाको लागि समर्पित हुन सकौँ। पापरहित हुने कुरा एउटा छ, तर परमेश्वरको सेवामा समर्पित हुने कुरा अर्को छ। त्यसकारणले पहिलो कोरन्थी 13:2-3 तपाईँलाई त्यसको अलिकति पढ्न चाहन्छु, मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने, घन्टा र झ्याइझ्याइँ गर्ने झ्याली मात्र हुन्छु, मसँग अगमबानी बोल्ने शक्ति छैन, शक्ति होला, सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकौँला र पहाडहरू हटाउन सक्ने सम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम चाहिँ छैन भने म केही पनि होइन। यदि मैले सारा सम्पत्ति बाँडिदिएँ र मेरो शरीर जलाउनलाई दिइहालेँ तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। वास्तवमा हामी हाम्रो क्षमतामा घमण्ड गर्छौँ भने त्यो केही कामको होइन। यहाँ पावलले पहिलो कोरन्थीमा बताउँछन्, होला हामी एकदमै सिपालु प्रचारक, एकदमै गिफ्टेड होला, हामीले धेरै कुरा गरेका होला, तर तपाईँ र ममा ख्रिस्टको प्रेम छैन भने त्यो जिरो। त्यस कारणले ख्रिस्टको प्रेम मण्डलीमा सबभन्दा बढी हुनुपर्दछ, एकतामा, मण्डलीको एकता प्रेममा बाँधिएको हुनुपर्दछ, होइन? यो परमेश्वरको वचन हो, जुन यो चाहिँ परमेश्वरको वचनले चाहिँ हामीलाई यहाँ भनिराखेको छ कसरी ख्रिस्टको प्रेममा हामी हुनुपर्छ। अनि वचनमा विश्वास गर्छु भनेर हामी भन्छौँ परमेश्वरको, तर पूर्ण रूपमा पालन गरेनौँ भने हामी झुटाउन सक्छौँ। जति पनि वचन हामीले हेरिराखेका छौँ यो परमेश्वरको वचन हो जुन चाहिँ तपाईँ र मैले पालन गर्नुपर्ने हुन्छ। वास्तवमा बाइबलमा यशुप्रभुले भन्नुहुन्छ, प्रभुले के अरे गहुँ र सामाको बारेमा, गहुँ र सामा सँगसँगै हुर्काइराखेको हुन्छ, एक दिन सामा अलग गरेर फालिन्छ, डढाइन्छ। प्रियहरू हो, हामीले समयमा विचार गर्नुपर्छ कि तपाईँ गहुँमा छौँ, तपाईँ र म गहुँ हौ कि सामा, हामीले हाम्रो हृदय कसको हो, हाम्रो सेवा के को लागि हो। परमेश्वरमा आफ्नो लोभ नछोड्ने व्यक्ति योग्य हुन सक्दैन, आफ्नो हात हलोमा राखेर पछाडि हेर्ने मान्छे परमेश्वरको राज्यको योग्यको हुँदैन भनेर लुकामा प्रभु येशूले भन्नुभएको कुरा लेखिएको छ। त्यसकारणले धेरै शक्तिशाली एकदमै गिफ्टेड होला तपाईँ, प्रचार गर्न सक्ने, बाजा बजाउन सक्ने, गीत गाउन सक्ने, अन्य धेरै ठुल्ठुला काम गर्न सक्ने, तर तपाईँमा ख्रिस्टको हृदय छैन, तपाईँमा प्रेम छैन, ख्रिस्टको निर्णय मात्र, तपाईँले ख्रिस्टलाई कुरा गर्नुहुन्छ तर ख्रिस्टले तपाईँलाई चिन्नु भएको छैन, केही काम लाग्दैन। येशूको आत्मा एउटा व्यक्तिको हृदयमा जब आउनुहुन्छ त्यो व्यक्तिलाई उहाँले नयाँ बनाएर परिवर्तन गर्नुहुन्छ, त्यो व्यक्ति पुरै भित्रदेखि बाहिरसम्म परिवर्तन हुन्छ। अनि त्यही कुरो दोस्रो कोरन्थी 5:17 भनेको हो, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएको छ, किनभने उसको हृदयको सिंहासनमा अब आफै होइन कि ख्रिस्ट बस्नुहुन्छ। त्यसैले अब ऊ आदम होइन, आदमको स्वभावमा हुँदैन ऊ, अब त ऊ परमेश्वरको स्वभावमा हुन्छ। त्यसकारणले महत्त्वपूर्ण कुरा, तपाईँ र ममा आदमको स्वभाव छ कि येशूको स्वभाव छ, तपाईँ र म ख्रिस्ट जस्तो हुनुपर्ने हो। तपाईँको जीवनमा कहिले यस्तो परिवर्तन भयो कि पुरानो कुराहरू अथवा पापको कुराहरू अझै छन् कि, यो प्रश्न तपाईँ र मेरो लागि हो, किनभने हामीले जाँचेनौँ भने नोक्सान कसलाई हुन्छ, हामीलाई मौकामै एउटा सूचना उपचारको लागि परमेश्वरको आत्माले हामीलाई दिनुहुन्छ। यदि तपाईँको आदत पुरानैहरू छन्, पापुर नै छन्, मूर्ति पूजाकै छन्, अझै लोभ झुट घमण्ड त्याग छैन, तपाईँमा आदमको स्वभाव छ, सायद तपाईँको त्यस्तो खालको व्यक्तिको चाहिँ उद्धार नभएको हुनसक्छ। त्यसैले तपाईँको लागि के उत्तर हो, आज पश्चाताप गरेर येशूमा घुँडा टेक्ने, सबै कुरा त्यागेर उहाँलाई पछ्याउने, अझै तपाईँमा पुरानो स्वभाव छ भने तपाईँ त्यो स्वभावलाई छाड्न सक्नुपर्छ। विश्वास गरेको, तपाईँले पक्का विश्वास गरेको छ भने विश्वास गरेको दिनदेखि तपाईँले आफ्नो परिवारलाई, अरू मानिसहरूलाई ख्रिस्टमा आएको देख्न चाहनुहुन्छ। तपाईँलाई मैले घरिघरि मेरो आफ्नो बारेमा यसको साक्षी दिइराखेको छु, साँच्ची नै तपाईँ ख्याल ख्याल गर्नुहुन्न, तपाईँ साँचो प्रयासमा लाग्नुहुन्छ। नाम, पैसा, इज्जत अनि अन्य कुराहरू जो सांसारिक हुन्छन् त्यसलाई छोडेर कतिजना मान्छेहरू भित्रभित्रै अरूको बारेमा डाहा गर्ने, तितोपना लिने, भित्रभित्रै नराम्रो कुराहरू फैलाउने काममा लागेका हुन्छन्। मिल्नै सक्दैन, तर तपाईँलाई म भन्छु, जो मिल्न नसक्ने तपाईँको कोही मान्छे छ, उसको अगाडि तपाईँ प्रभुको वचनमा रहेर प्रेम दिनुहोस् त, क्षमा दिनुहोस् त, आफ्नो हिसाबले राम्रो काम गर्नुहोस् त, के हुन्छ, परिवर्तन हुन्छ। तपाईँको हृदयमा, तपाईँको जीवनमा ख्रिस्टको ज्योति देखेर मान्छे परिवर्तन हुनसक्छ, उसको उन्नति हुनसक्छ, तर कतिजना मान्छेहरू अरूको उन्नति देख्न चाहँदैनन्। मैले मेरै जीवनमा धेरै मान्छेहरू मेरो डाहा गरेको देखेको छु अनि एकदम पछि परेको देखेको छु, तर मलाई चिन्ता छैन, किनभने मेरो सुरक्षा त प्रभु हुनुहुन्छ, म प्रभुको हातमा सुम्पन्छु, बाँकी कुरा म केही गर्दिनँ। किनभने बाइबलमा रोमी 8:31 के भन्छ, हामीसँग परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुनसक्छ, तपाईँले विश्वास गर्नुभएको छ। त्यसैले कसैले दुःख दिएर हामीलाई के गर्न सक्दैन, हामीले सबैलाई प्रेम गर्न सक्छौँ। अनि यदि हामी त्यस्तो नराम्रो अवस्थामा छौँ भने हामीले स्वतन्त्र नभएको हुनसक्छ, सत्यले चाहिँ स्वतन्त्र गरेकै हुनुपर्छ, अनि परमेश्वरको वचन चाहिँ सत्य हुन्छ, उहाँको वचन पालन गर्नुहुन्छ भनेदेखि तपाईँ पाप र शैतानको कब्जाबाट स्वतन्त्र हुनुहुन्छ, पुरानो कुरा अब त्यहाँ हुँदैन, आदमको स्वभाव हुँदैन, अब तपाईँमा ख्रिस्टको स्वभाव आउँछ। अनि पावलले भन्छ नि, हामीसँग त ख्रिस्टको मन छ, अनि पावलले अर्को कुरा भन्छ, तिमीहरूमा पनि ख्रिस्टको जस्तै मन होस्, फिलिपी 2:5, होइन के तपाईँ स्वतन्त्र हुनुहुन्छ, कहिले कहिलेदेखि हुनुहुन्छ, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो, सोध्नुहोस् तपाईँ आफैलाई, केवल बप्तिस्मा लिने, मण्डली जाने, बाइबल बोक्ने अनि अन्य कुराहरू, क्रिस्चियन कुराहरू गर्ने त्यसले पुग्दैन, तपाईँले मुक्ति नपाएको पनि हुनसक्छ। एफिसी 5:2 हामीले हेरेका थियौँ, प्रेममा चल्ने अनि ख्रिस्टले हामीलाई प्रेम गरे जस्तो अरूलाई प्रेम गर्ने, यदि त्यस्तो छैन भने तपाईँको जीवनमा सायद एउटा शब्द छ सुपरफिसियल, अङ्ग्रेजीमा राम्रो देखिन्छ, नेपालीमा बोक्रे भन्छ क्या, सुपरफिसियल, गहिरो होइन। तपाईँमा सुपरफिसियल छ कि बोक्रे? साँचो प्रेममा हामी कसरी हिँड्न सक्छौँ? प्रेम के हो यसलाई गहिरो प्रकारले बुझ्न जरुरी छ, हामीले अर्कोचोटि कुनै दिन प्रेमको बारेमा हेर्छौँ। ख्रिस्टको अनुसरण, उहाँलाई पछ्याउने, उहाँको उदाहरणलाई पछ्याउने, परमेश्वरको धार्मिकतामा जिउन हामीले येशूलाई हेरेर सिक्नुपर्छ। अनि येशू संसारमा पिताले विशेष काम खटाएर पठाउनु भएको, पुरा गर्नुभयो, अनि तपाईँ र मलाई परमेश्वरले दिएको काम हामीले पुरा गर्नुपर्छ, हामीले पनि परमेश्वरको काम पुरा गर्न सक्छौँ। त्यसकारणले तपाईँ र म परमेश्वरको लागि समर्पित हुनुपर्छ। तपाईँलाई अर्को एउटा पद म पढ्न चाहन्छु, यो चाहिँ तितस 2:14। उहाँले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोसिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्नलाई आफ्नो प्राण दिनुभयो। सुसमाचारको पुरा कुरा यहाँ तपाईँले देख्नुहुन्छ। तपाईँले वास्तवमा तितस 11:16 हेर्नुभयो भने महत्त्वपूर्ण कुरा त्यहाँ तपाईँले पाउनुहुन्छ। यहाँ के भनेको छ? उहाँले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई, तपाईँ र मेरो जीवनमा भएका दुष्ट खराबी कुराहरू, अन्धकारका कुराहरूबाट उहाँले त उद्धार गर्ने काम गरिसक्नुभयो। तपाईँले उहाँलाई विश्वास गर्नुभयो, पछ्याउनु भयो भने अब त्यसैको कब्जामा तपाईँ भइराख्नु पर्दैन। अनि तपाईँ र म त सुकर्ममा जोसिलो भएको, होइन, सुकर्ममा जोसिलो भनेको परमेश्वरको इच्छा अनुसारको काम गर्ने कुरामा जोस भएको, हुटहुटी भएको, आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्नलाई आफ्नो प्राण दिनुभयो। येशूले प्राण दिनुभएको चाहिँ यो सबै कुराको लागि, उहाँले हाम्रो खातिर आफ्नो प्राण दिनुभयो ताकि हामीलाई पवित्र पार्न सक्नु भएको होस् र हामीले उहाँको निम्ति काम गर्न सक्नु भयो सक्नेछौँ। तपाईँलाई म एउटा पद पढ्छु, सिद्धिन लाग्यो, एउटा कोट आज, त्यो चाहिँ जोन स्टट भनेको चाहिँ वेस्ट मिनिस्टर च्यापल, बेलायतको राजा जाने चर्चको एक दिन पास्टर थियो, होइन, उनले कहिल्यै बिहे गरेनन्। जोन स्टटले थुप्रै किताब लेखेका छ, मैले एकचोटि 1999 भेट्ने मौका पाएको छु, उहाँसँग हात मिलाएको छु त्यति मात्र, उहाँले धेरै किताबहरू लेख्नु भएको छ। उहाँले के भनेको छ भने नि, देयर क्यान बी नो ह्याप्पिनेस विदाउट होलिनेस। तपाईँ बुझ्नुहुन्छ, यो पवित्रता बिना सुख हुन सक्दैन, खुसी हुन सक्दैन। नो ह्याप्पिनेस विदाउट होलिनेस, त होलिनेस सबै खराबी कुराहरूबाट अलग हुनु पर्यो, संसारिक कुराबाट अलग हुनु पर्यो। तपाईँ र म जुन खालको हरकत गरिरहेको छ, अर्काको डाड गर्ने, अर्काको खुट्टा तान्ने, अर्कासँग मुटाप गर्ने, अर्कासँग सम्बन्ध तोड्ने, बोल्न नसक्ने, यी सबै लोभ घमण्ड, यो सबै कुरा जो भइरहेको छ नि, यो सबै कुरा पवित्रताको विपरीत हो प्रियहरू। तपाईँमा आनन्द हुनै सक्दैन। यदि कोही मान्छे आनन्द छ भने नि, मैले पहिला विश्वास गर्नुभन्दा अगाडि भिडियो हेरे जस्तो, क्या भिडियो असनमा चल्थ्यो पहिला, असनमा बिहान भिडियो हेर्न जाने, हृदयमा शान्ति छैन, जवान मान्छे, ए भिडियो 3 घन्टाको हेरुन्जेल शान्ति, त्यहाँबाट निस्केपछि फेरि जस्ता तस्तै, फेरि एकचोटि 9 घन्टा हेरेको छु, आँखा पुरै यस्तो बनाएर मैले विश्वास गर्नु अगाडि। तर आज ख्रिस्टलाई विश्वास गरेपछि भिडियो हेर्नु पर्दैन हामीले शान्ति पाउनलाई। अब तपाईँलाई अर्को एउटा पद पढ्न चाहन्छु, अनि त्यो चाहिँ पत्रुस 2:24। पत्रुसले यहाँ के भन्छन्? यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिउँ भनेर उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो, अनि उहाँको चोटद्वारा तिमीहरू निको भयो। पत्रुसले येशू ख्रिस्टले हाम्रो पाप क्रुसमा किन बोक्नु भयो? उहाँले किन चोट खानुभयो? हामी उहाँको चोटले बिसेको हौ। हाम्रो पाप बाट हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिउँ। पापको निम्ति मर्नु भनेको चाहिँ पाप नगर्नु, पापलाई त्याग्नु, होइन? मृत्युले के गर्छ? सम्बन्ध टुटाइदिन्छ। तपाईँले यहाँ प्रष्ट यो कुरा देख्नुहुन्छ, उहाँले आफैलाई अलग गर्नुभयो ताकि हामी उहाँको निम्ति अलग हुन सकौँ, उहाँको निम्ति, उहाँ हाम्रो निम्ति उहाँको प्रार्थना हाम्रो निम्ति यही हो, उहाँको निम्ति हामी अलग हुन सकौँ। अनि त्यो कुरो चाहिँ तपाईँ र ममा जबसम्म रोमी 12:1 होइन, आफ्नो पुरा समर्पण, पुरा स्वार्थ परमेश्वरमा, ख्रिस्टमा हामी समर्पण गर्दैनौँ तबसम्म हामी त्यो गर्न सक्दैनौँ। अनि एफिसी मलाई लाग्छ अर्को एउटा दुईवटा पढ्न चाहन्छु, अनि यो चाहिँ हामीले अस्ति यहाँ कुरा गरिरहेको थियौँ, येशु प्रभुले प्रार्थना गर्नुभएको, के अरे पत्रुसले, के अरे पावलले प्रार्थना गर्नुभएको, अनि यो एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँहरू म साँच्ची नै परमेश्वरमा समर्पित छौँ भनेदेखि हामीमा यो कुराहरू आउँदछ। म यो प्रार्थना गर्दछु कि उहाँको महिमित सम्पत्ति अनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान पारौँ। तपाईँ र मेरो भित्री मनुष्यत्व भनेको चाहिँ भित्री व्यक्ति आफै हुन सक्दैन, उहाँको शक्ति, उहाँको आत्माको शक्तिले जब हामीलाई रिन्यू गर्नुहुन्छ, रिजेनेरेसन भन्छ, पुनर्जीवित बनाउनुहुन्छ, परिवर्तन गर्नुहुन्छ, अनि हामी बलवान हुन्छौँ, त्यसपछि ख्रिस्ट हाम्रो हृदयमा विश्वासद्वारा बास गर्नुहुन्छ। अनि म यो पनि प्रार्थना गर्दछु, पावलले भन्छ कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका हो, अनि तपाईँ र म मण्डलीमा, परिवारमा, एकअर्कामा, छिमेकमा, अरूमा कुन बेलामा प्रेममा जरा गाडेका हुन सक्छौँ, जुन बेलामा तपाईँ र मेरो हृदयमा येशु प्रभु बास गर्नुहुन्छ। अघि हामीले पढेको येशु प्रभुले हाम्रो भित्री मनुष्यत्वलाई परिवर्तन गर्नुहुन्छ, शक्तिशाली बनाउनुहुन्छ, अनि हामी प्रेममा जरा गाडेका हुन्छौँ। जरा नभएको प्रेम उखलिएर जान्छ। तपाईँलाई थाहा छ, रुख काठमाडौँको वरिपरि हावा चल्दाखेरि कति रुखहरू ढल्छन्, किनभने तिनीहरूको ठुलो ठुलो रुख छ, तल भित्र जरा छैन। कतिजना क्रिस्चियनहरू त्यस्तो बाहिरी मात्रै हुन्छन्, जरा छैन, तर तपाईँ र मेरो जरा प्रेममा हुनु पर्यो, अनि मात्र हामीले यो कुरा गर्छौँ। के तपाईँ येशूलाई प्रेम गर्नुहुन्छ? अनि त्यसको प्रमाण के छ? हाम्रो जीवन भित्र र बाहिर परमेश्वरको वचन अनुरूप हुनुपर्छ, ख्रिस्टको प्रेममा जरा हालेको। त्यसकारणले आज जुन वचन हामीले हेरिराखेका थियौँ, उहाँको बोलावट अनुसारको जीवन जिउने कुरा हामी सबैको लागि आवश्यकता छ। तपाईँलाई मैले भन्छु नि, घरिघरि 41 वर्ष विश्वास गरेको, आज पनि यो वचनले मलाई हुटुटी दिन्छ। अब तपाईँलाई छोटो एउटा कुरा म भन्छु भनेको थिएँ नि, गएको 10 दिन एउटा घटना भइरहेछ यहाँ अमेरिकामा। तपाईँहरू कतिले युट्युबमा हेर्नुभयो मलाई थाहा छैन, धेरै समाचारहरू आइराखेको छ, अनि तपाईँलाई म अहिले देखाउँछु। थाहा छ यो के हो? यो के हो थाहा छ? केन्टकी भन्ने स्टेटमा, एसबेरी युनिभर्सिटीमा, त्यो क्रिस्चियन युनिभर्सिटी हो, अनि उनीहरूको चाहिँ अब क्रिस्चियन युनिभर्सिटीमा च्यापल भनेको चाहिँ सङ्गति गर्ने कोठा, के अरे चर्च हुन्छ, अनि हरेक दिन 1 घन्टा सेवा गर्ने हुन्छ। अनि यो गएको फेब्रुअरी 8 तारिकको 10 बजे एकजना प्रचारकले आएर त्यहाँ सिकायो, सायद प्रोफेसर, अनि ज्याक उसको नाम, अनि उसले त्यहाँ वास्तवमा उसले भन्दाखेरि के हुन्छ, माय नेम इज ज्याक आई एम ब्याक। अनि उसले के गर्छ, रोमी 12:9 अन्तिमसम्म 13 पदहरू उसले भन्छ, अनि रोमी 12 के छ, 9:12 के छ, प्रेम निष्कपट होस्। अनि उसले भन्छ 13 पदहरू 30 आज्ञाहरू, अनि त्यसपछि उसले त्यो वचन सिद्धाउँदाखेरि भन्छ त्यो प्रेम चाहिँ तपाईँले मेरो जीवनमा एउटा चिलाउने स्वेटर जस्तो, तपाईँले कहिले स्वेटर लाउनु भएको छ त्यसको त्यो उसले घोचेर चिलाउँछ, तपाईँ एकछिन चुप लाएर बस्न सक्नुहुन्न, अनि त्यसपछि सधैँ झैँ चुपचाप हुनुपर्ने। अनि ती विद्यार्थीहरू त्यहाँ प्रार्थना गर्न थाले 10 बजे फेब्रुअरी 8 देखि। अहिले भर्खर तपाईँलाई मैले देखाएँ नि, अहिलेको लाइभ हो त्यो, नन स्टप 10 घन्टा, के अरे 10 दिन गइराखेको छ। ती विद्यार्थीहरू त्यहाँ आएर वर्सिप गर्छन्, त्यहाँ प्रार्थना गर्छन्, अनि धेरै मान्छेले लेखेको रिपोर्टहरू मैले पढेको छु, मान्छेहरू ब्राजिलदेखि, इटालीदेखि, अरू ठाउँदेखि कन्ट्याक्ट गरेर आइराखेका छन्। अमेरिकाका मान्छेहरू, कोही मिसिगनका, कोही फ्लोरिडाका, कोही कहाँ कहाँका, त्यहाँ गइराखेका छन्। 24 घन्टा त्यहाँ छ, तर त्यहाँ अर्डरली छ, त्यहाँ व्यथिति छैन, त्यहाँ फुर्ती छैन, त्यहाँ घमण्ड छैन। मान्छेहरू त्यहाँ गएर रोएर पश्चाताप गर्छन्। उनीहरूले खास के भनिरहेको छ भनेदेखि, 25 वर्षभन्दा तलको मात्रै आउन्, किनभने यो युनिभर्सिटी हो। मान्छेहरूलाई यदि परमेश्वरले कामै गर्न थाल्नु भएको हो भने मानिसहरूको जीवन परिवर्तन हो। अनि एकजना आमा र छोरा गएको, उसले लेखेको पढेको थिएँ, 18 वर्षको छोरा, त्यहाँ जानेदेखि नै उनीहरू आँसु गर्न थाले, पश्चाताप गर्न थाले। त्यहाँ सबभन्दा महत्त्वपूर्ण कुरा पश्चाताप, नम्रता, एकता, एकअर्कामा एकता र प्रेम त्यहाँ देखिन्छ। त्यहाँ कुनै हल्ला त्यस्तो देखिँदैन। तर यो परमेश्वरको काम, एउटा रिभाइभल सुरु भएको। तर कहाँ तपाईँ र म चर्चमा पनि जान सक्दैनौँ, सङ्गतिमा पनि भाग लिन सक्दैनौँ, प्रचार गर्नुले 1 घन्टा बढी प्रचार गर्यो भने हामीलाई घडी, हामीलाई बोर लाग्छ। प्रियहरू, के तपाईँले त्यही येशूलाई विश्वास गर्नुभएको हो? तपाईँमा हुटहुटी हुनुपर्छ। मलाई त यस्तो उत्साह भयो। हुन त हामी आत्तिनु पर्दैन, किनभने यो नयाँ कुरा होइन, प्रभु त यहाँ हुनुहुन्छ नि। हामीले साँच्चै नै भरोसा गर्यो भने आज तपाईँ र मेरो हृदयमा उहाँको अनुभव गर्न सक्छौँ। तपाईँ र मैले बोल्दाखेरि उहाँको शक्तिद्वारा बोल्न सक्छौँ। उहाँ नाउन्जेलसँग, हामीसँग हुने, हामीलाई नछोड्ने, हामीलाई सहायता गर्ने, हामीले बोल्ने शब्द दिने उहाँले प्रतिज्ञा गर्नुभएको छ। तर तपाईँ र मैले विश्वास गर्नुपर्छ। अनि मैले अर्को कुरा पढिराखेको थिएँ, त्यो युनिभर्सिटीको यो रिभाइभलको घटनाले अरू अरू ठाउँमा पनि सरिराखेको छ। अब हामीले त्यसको पछि लाग्नु पर्दैन, तर यो कुराले एउटा कुरा चाहिँ गर्छ कि तपाईँ र म चाहिँ के गर्दैछौँ हाम्रो ठाउँमा प्रभुको लागि। के तपाईँको विश्वास प्रभुको निम्ति समर्पित हो? पाप गर्न छोड्ने, लोभ गर्न छोड्ने, घमण्ड गर्न छोड्ने, मान्छेसँग विद्रोह गर्न छोड्ने, तर एकतामा आएर परमेश्वरको अगाडि प्रार्थना गरेर, पश्चाताप गरेर, पापलाई त्यागेर, धार्मिकताको पछि लागेर, एकअर्कालाई प्रेम गरेर, परमेश्वरको नाम उचाल्न, उहाँलाई महिमा दिन के तपाईँ तयार हुनुहुन्छ? तपाईँले केही जान्नु पर्दैन, परमेश्वर सबै गर्नुहुन्छ। तपाईँ मेरो हृदय उहाँकोमा जानुपर्छ। त्यस कारण मेरो लागि यो एउटा उत्साहको कुरा, अति उत्साह। यस्तो कुरा मैले धेरै देखेको छु। अनि यो एसबेरी युनिभर्सिटीमा चाहिँ पहिला, योभन्दा पहिला पनि भएको छ अरे, 1908 भएको थियो अरे, अर्को 1900 कतिमा, अनि यो 1970 त्यो बेलामा त यस्तो फेसबुक के पनि छैन, 144 घन्टा गएको थियो अरे। अहिलेको त 10 दिन भइसक्यो, 8 देखि आज 17 सिद्धियो, 18 लागिसक्यो, उनीहरू 10 दिन कटाउँदैछन्, कहिलेसम्म जान्छ थाहा छैन। तर यहाँ के भइरहेछ, प्रशस्त जवान मान्छेहरू जो परमेश्वरलाई चिन्दैन थिए त्यहाँ आइराखेका छन्। उनीहरू परमेश्वरलाई महिमा दिइराखेका छन्, पश्चाताप गरिराखेका छन्, परमेश्वरलाई उचालिराखेका छन्, आफ्नो जीवन सुम्पिराखेका छन्, पापलाई त्यागिराखेका छन्। प्रियहरू, परमेश्वरलाई नचिन्नेहरू, जतिसुकै तडक भडक र नाम पद गाडी चढ्नेहरू, वरिपछि अघि पछि गाड लिनेहरू, थाहा छ तपाईँलाई, जब त्यो आवाज आउँछ नि, बाइबलमा लेख्या छ नि, परमेश्वरको शासन आउँछ, दण्ड आउँछ, सब पग्लिन्छ प्रियहरू। तर तपाईँ र मैले समातेको बाटो पग्लिँदैन, प्रभुले हामीलाई पहिल्यै बचाउनुहुन्छ। तर के तपाईँको हृदय येशूको छ? आज जाँच्ने दिन हो, अनि येशूको निम्ति तपाईँ जानुहुन्छ? के गर्दै हुनुहुन्छ? उहाँलाई नचिन्नेहरूलाई प्रेम गरेर, प्रार्थना गरेर, उहाँको नाम घोषणा गर्ने तपाईँ र मेरो जिम्मा हो। त्यही परमेश्वर तपाईँ र म पुज्दैछौँ, जो पावलले रोमीको झ्यालखानामा बसेर पुजेको थियो अनि उसले त्यहाँ अवर्णनीय आनन्दको कुरा गर्छ। प्रियहरू, पत्रुसको पत्र पढ्नुहोस्, त्यही देख्छौँ हामी। याकुबको कुरा पढ्नुहोस्, त्यही देख्छौँ हामी। तपाईँ र म त्यही परमेश्वरमा हुन्छौँ। मेरो आज तपाईँलाई यही उत्साह हो, आजदेखि उसो तपाईँकोमा आदमको स्वभाव होइन, ख्रिस्टको, उहाँको प्रेम, कोही प्रति, अरू सबैसँग होइन, तपाईँलाई मन नपराउने जस्तो लाग्छ नि तपाईँलाई, तपाईँ मिल्नै नसक्नु, साँचो क्षमा र प्रेम, उसँग मिलाप, उसँग राम्रो वार्ताप, एकता, परमेश्वरको महिमाको लागि, कसैको नामको लागि होइन, तपाईँ र मैले गर्नुपर्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।